الشیطان الرجیم. السلام علیکم ورحمۃ اللہ وبرکاتہ. کیسے ہیں آپ لوگ؟ جی ادھر کسی کی جگہ رکھی ہوئی آپ نے شاہین؟ آپ کے ساتھ کسی کی جگہ؟ ادھر سے آپ کے ساتھ آپ نے کسی کی جگہ ہولڈ کی ہوئی ہے حجرا؟ جی علیہ آپ نے کسی کے لیے جگہ رکھی ہوئی ہے؟ جی آ جائیے آگے آپ لوگ، آگے زیادہ اچھی جگہ ہوتی ہے. کیسے ہیں آپ سب؟ ٹھیک رہا ویکینڈ آپ کا؟ کل کون کون نہیں تھا وہ ہینڈ ریز کرے. آن لائن پہ آواز بھی ملے کہ تھی کل کے سیشن میں کون نہیں تھا؟ جی نادیہ آپ سب کے سامنے بتا دیں. ویسے آپ نے ریزن تو اپنی بتائی دی لیکن ساتھیوں کو بھی فکر ہوتی ہے نا جب آپ میں سے کوئی نہیں آتا. تو مجھے ایسے لگتا ہے کہ یہ جو فنکشنز ہوتے ہیں نا اس طرح کے جس میں ہم پبلک کو بلاتے ہیں، تو میری نظر میں یہ بالکل ایسے ہی ہے کہ جیسے گھر کی شادی یا گھر کی دعوت. اور گھر کی دعوت میں گھر کا ایک بھی بندہ نہ ہو تو سب پوچھتے ہیں نا کہ خیریت ہے وہ کدھر ہے نا. تو اس سوچ کے ساتھ میں آپ سب سے پوچھ رہی ہوں. جی نادیہ آپ بتائیے، پہلے سے پلان تھا یا اچانک جانا پڑا؟ اوکے جی. اور کون نہیں تھا ادھر سے؟ آپ جی آپ جی آپ پلیز آپ مجھے بتاتے میں آپ کو لفٹ دیتی. کبھی ایسا ہو آپ ان کو میرا نمبر دے دے رہا، یہ کہہ رہے ہیں کہ ان کے رائڈ نہیں تھی نا. جی اور یہ تو بہت ہی سیڈ بات ہے. آپ نے کسی سے کوشش کی پوچھا تھا آپ کے گھر کے پاس کون ہے اس کلاس میں سے؟ دیکھیں یہ سیڈ بات ہے، یہ آپ سب کے لیے کہوں گی میں اپنے سمیت. اس وقت تو ہم سب نیکیوں کے اتنے حریص ہو چکے ہوں کہ راستہ بدل کے بھی جانا پڑے، ایک سے دوسرا چکر بھی لگانا پڑے تو لگائے نا. ٹھیک ہے نا جی. آپ کا ان کو پتہ نہیں ہوگا نا. دیکھیں کیا یہ ممکن نہیں ہے کہ ہم کوئی ایک ایسا کمیونیکیشن سسٹم بنا لیں کہ کسی کو بھی رائٹ چاہیے. ہم نے ایک اپنا جو ہمارا پلانر ہے اسکول کے اسٹاف کا، اس میں نام ڈالا ہوا سوری رائٹ ایڈمن نا، تو جو جس کو جدھر سے بھی ضرورت ہے وہ اس کو بتا دے اور وہ پھر خود ہی ارینج کرے گا. جی رم جی. جی تو پھر آپ خیال رکھا کریں نیکسٹ ٹائم، یہ ریزن نہیں ہے کہ اس کی وجہ سے آپ اتنا اہم ایونٹ چھوڑے. جی اس رو میں سے اور کوئی سب تھے آپ ادھر سے؟ آپ لوگوں میں سے کون نہیں تھا کل؟ جی نورین آنٹی آپ کیوں نہیں تھے؟ اعوذ باللہ من الشیطان الرجیم. یہ تو عذر نہیں ماننے والا. جی رب جی. انکل کدھر تھے آنٹی جی؟ جی جی آنٹی جی انکل کدھر تھے کل؟ طبیعت ٹھیک نہیں تھی. عشرت کدھر ہے؟ آپ کے ساتھ آ جاتے یہ پہلے سے. ہم جس گاڑی میں آئے تھے اس میں دیکھا. دیکھیں یہ تو پھر اب ہم سب کی ماشاء اللہ. اب اس اور آپ کے بغیر ایونٹ کیسے سج سکتا تھا رائٹ؟ بہت سارا کو پتا نا کہ آپ کلاس کا حصہ ہیں. تو یہ جو رائٹ کی وجہ سے نہیں آئی یہ تو ریئلی ایک میرے لیے بہت ٹارچر بھی ہے یا تکلیف بھی اس بات کی کہ ہمارا کوئی ساتھی رائٹ کی وجہ سے نہیں آیا. وہ تو وہی بات ہو گئی کہ تم دیکھتے ہو کہ آنکھیں ان کی روتی ہیں اور وہ جاتے ہیں کہ ہمارے پاس سواری ہی نہیں ہے کہ ہم تبوک کے سفر میں جا سکے نا، تو ہم تو پیدل بھی چل پڑے تو پہنچ ہی جائیں. جی رم جی. جی جی بالکل. اور یہ اور یقیناً جو نہیں آئے انہوں نے خود بھی فیل کیا ہوگا. اگر آپ نے فیل ہی نہیں کیا تو پھر تو دیٹ مین کہ آپ مینٹلی پارٹ آف کلاس نہیں ہیں اس رنگ میں کہ آپ اس کو اپنا کرتے ہیں. ایک جو ہمارے لیے کل بہت ہی اچھا اسپیشل سرپرائز تھا وہ یہ تھا کہ ہماری ایک آن لائن اسٹوڈینٹ جو تھی وہ بغیر بتائے بالکل کلاس روم میں پہنچی اور تقریباً 4.5 گھنٹے کی ڈرائیو کر کے وہ آئی تھی اس ایونٹ کے لیے. और मेरा लिए इतना वक्त वो टोटल इधर नहीं रुकी जितना उनका आने में, रात को फिर वापस भी गई अपने हस्बैंड के साथ आई थी ना। तो हम उनके लिए भी दुआ करेंगे कि अल्लाह ताला उनको भी इसकी जजा दे और ये शौक और एंथुसिज्म हम सबको भी दे। और उनके हस्बैंड जो माशाल्लाह जिन्होंने उनके लिए ये सफर किया, एक तो सफर उर्दू वाला किया फिर एक इंग्लिश का सफर किया, तो ये वाकई इंशाल्लाह ताला बहुत सारी तकलीफों को हमसे दूर करने का भी सबब बनता है। जी आरफा जी,
मैं ये कहना चाह रही थी कि जो ऑनलाइन स्टूडेंट है वो हमारी किस्मत पे रश करते हैं कि इन लोगों को ये माहौल मैसर है, जो एडमिन से दूर है वो भी जब कभी कभी आते हैं तो मैं उनके चेहरों पे देखती हूँ, हमेशा बेख्तियार उनके मुंह पे ये बात आती है कि आप लोग एक बहुत जो है ना खूबसूरत महफिल का हिस्सा होते हैं हर रोज। तो हम लोगों को अपनी खुशकिस्मती में नाज करना चाहिए और इन मौकों को गंवाना नहीं चाहिए कि हमारे शहर में और हमारे घरों के करीब ही हो रहे होते हैं और हम लोग नहीं जा पाते।
देखिए इनकी बात, मेरा ख्याल है कि आप सब तक तो पहुंच ही गई है। बाज दफा हमारी जिस चीज पर दूसरे रश कर रहे होते हैं ना, हम उसकी कदर भी नहीं कर रहे होते। और ये पता कब चलता है आपको पता? जब उन्हें मचली जाती है। और ये हर एक के साथ होगा। लाइन शकर तुम लाजी दन्नकुम। जी और कोई? जी आप साइमा जी,
जो मेरे रिश्तेदार है वो कह रही थी कि अच्छा ये दोबारा को वो नेक्स्ट वीक हो रहा है, तो मैंने कहा नहीं इंशाल्लाह मैं आपको जरूर बताऊंगी जब भी इस तरह का कोई सेमिनार होगा ना, तो उनको लेने बहुत ही खुशी हुई थी।
देखिए कल माशाल्लाह देखे ना कितने नए लोग भी थे, तो मुझसे तो जिसने भी पूछा कि अच्छा अब आगे कब होगा, तो मैंने कहा कल होगा। मैंने कहा आज तो आपने सिर्फ जादू सुना है, कल तो आप बराह रास्त कुरान खोल के अपने सामने सुनेंगे। तो आपका मेरा हर चीज में लोगों को बुलाने का जो गोल है ना वो क्या है, किस किताब से जुड़ने? ऐसे ही जहर है कि जादू का टॉपिक मेरे लिए नया था। नया से मेरा ये कि मैं फितरी तौर पे इस तरफ कभी इतना रुझान नहीं गया ना, तो मैं अपने आप को हर तरह से प्रिपेयर करती हूँ ना। तो मैं आने से पहले कल अपने हस्बैंड से डिस्कस कर रही थी ना कि कैसे क्या करूँ क्या होगा, तो मुझे कहते हैं कि तुम्हारा गोल क्या है ना इस क्लास का इवेंट का। तो मैंने ऑफकोर्स मैंने अपने रवा रवि में यही कहा कि मेरा गोल ये है कि ना मुझे लोगों को जादू सिखाना है, ना मुझे उनको सिखाना है कि कैसे करते हैं और कितना बुरा है, मुझे ये सिखाना है कि वो कुरान और सुन्नत से जुड़ जाएं ताकि ऐसी सारी चीजों से अपनी जिंदगी से दूर करें। और आप सबने इंट्रो सेशन में ये मैसेज ले भी लिया होगा क्योंकि मैंने शुरू में रखी ये बात कि लंबी चौड़ी तक बातों से पहले ही अगले को बता दो कि एंड ऑफ द स्टोरी के। तो उन्होंने कहा नहीं तुम्हारा गोल रॉन्ग है ना। मैंने कहा क्या? कहते कि आपका गोल ये होना चाहिए कि लोग आपकी इस क्लास से जुड़ जाएं। तो मैंने कहा ऑब्वियसली ये तो है ही है, हम तो किसी को एक खाना भी खिलाते हैं, अगर किसी को एक स्माइल भी देते हैं, किसी को मिलने भी जाएंगे, तो इंशाल्लाह अल्लाह के हुक्म से हमारे दिल में यही ख्वाहिश होती है उस वक्त कि हम अपने आप को इस चीज के साथ जोड़े कि लोग कुरान से पक्की तौर पे जुड़े। और मैं ये तो ना जादू का तो एक टॉपिक ऐसा है, कल से इस तरह मैसेजिंग हो रही है और माशाल्लाह ऑनलाइन से इसका जो अच्छा रिस्पांस है और जो हमारे एडमिन की एक्साइटमेंट है और इसकी बेस पे अब आगे जितने अल्लाह के हुक्म से प्रोजेक्ट बनने लग गए हैं, मैं तो इसको अल्लाह की ही नेमत और बरकत ही कहूंगी ना। तो मैं ये सोचती हूँ कि ये तो एक टॉपिक ऐसा, लेकिन कुरान की तो हमें दिन में 5 बार जरूरत पड़ती है, सूरत फातिहा का कुछ ना कुछ हिस्सा, उसके बाद हम सूरत फातिहा के बाद हम पुराने पाक का कुछ ना कुछ हिस्सा पढ़ते हैं ना। तो क्या ये इमरजेंसी नहीं है लोगों के लिए कि 5 दफा अल्लाह से बात करती हूँ और समझ नहीं आ रही? देखिए हम जब अमेरिका पाकिस्तान से अमेरिका आते हैं, कनाडा आते हैं, यूके आते हैं, कुछ सालों के बाद हमें इंग्लिश सीखनी ही पड़ती है ना। आप अकेले हैं, ना घर से निकले ना सीखे, जो ही बच्चे होते हैं आपको सीखनी पड़ती है। ड्राइविंग करते हैं आप सीखते हैं, आप जॉब करते हैं आप सीखते हैं। नॉर्वे का रूल है कि वो किसी को अपना वीजा ही नहीं पक्का देते जब तक नॉर्वेजियन ना सीख ले। वो लोगों को नॉर्वेजियन सीखने पे इतना मोटिवेट करते हैं, साथ पैसे भी देते हैं, है ना। तो जब वो इमरजेंसी है ना, वो कहते नहीं कभी आप अकेले कहीं फंसे हो लिफ्ट में, वो अपने ऐसे खौफ पैदा करके लोगों को बताते हैं कि लोग फौरन सीखने पे आ जाते हैं। जिन लोगों ने सारी जिंदगी उर्दू में ABC भी नहीं सीखी होती, मैं यकीन से कह सकती हूँ उनको उर्दू भी ठीक नहीं लिखने आती, वो भी नॉर्वेजियन सीखते और बोलते हैं क्योंकि इमरजेंसी ना हो जाए भाई कि आप लिफ्ट में फंस गए, आपको पता ही नहीं कौन सा बटन दबाना है। तो दिन में 5 बार हम कहते हैं अल्लाह ताला को या कना बुदो या कनस्ताइन, उसके बाद कुरान का हिस्सा पढ़ते हैं। एक बंदे मोमिन के लिए ये कितनी महरूमी है कि उसको पता ही नहीं कि अल्लाह ताला से डायल क्या हो रही है, बात चल क्या रहा है, डायलिंग क्या है बंदे के साथ, बंदे के अल्लाह के साथ। तो क्या हम इस दर्द को सामने रखकर लोगों को अगर मिलें जो उनसे जुड़े, तो मेरा ख्याल है कि यकीनन उनके लिए ये चीज एक मोटिवेशन का सबब होगी ना। जी आप फिर आप थे ना कल? जी आई थिंक जी जी
why are
جی بالکل. آپ دیکھیے کہ ہم انسان کتنے ویک ہیں نا, یعنی پورے اگر آپ سے میں کل پوچھوں کہ جو 3 گھنٹے ہمارا سیشن تھا آپ نے لباب کیا سیکھا, کوئی آپ نے سے مجھے 1 سینٹینس میں بتا سکتا ہے؟ جی رم بالکل. اور جی آپ حاضر کنٹینٹ رہنا, ٹھیک ہے جی یارف.
قرآن اور سنت پہ عمل کرنے سے ہم کامیاب ہیں اور ہمیں کوئی بلائی
ہے؟ یعنی اصل یہ میں نے جو کل روح دینی چاہیے نا وہ یہ تھی کہ اگر میری زندگی قرآن پہ ہے اور میرے پیٹ میں حلال کے رکن لکمے ہیں اور میں چھوٹی چھوٹی سنتوں کو مانتی ہوں تو میرے پہ کبھی جادو نہیں ہوگا. میں یقین سے کہہ سکتی ہوں میں کبھی سٹریس میں نہیں جاؤں گی. اگر میں نے لا الہ الا اللہ اور محمد رسول اللہ کو سمجھا ہے تو میں کبھی بھی نہ ڈپریش ہوں نہ دکھی. بلکہ میں صبح اپنے سے باتیں کرتے ہوئے سوچ رہی تھی کہ جو لوگ دکھی ہوتے ہیں مجھے تو ایمان کا خلل لگتا ہے. مجھے تو نہیں لگتا کہ مسلمان اور دکھی, سیڈ, غم, پریشانی, تفکر, سردی گرمی کا غم ہو, بچوں کا غم ہو, ماں باپ کا غم ہو, مجھے نہیں لگتا کہ ایمان کے ساتھ بندے کی زندگی میں غم کا لفظ بھی آ سکتا ہے. ایور گرین. جی آپ پھر جی اکثر میں نے لوگوں کو دیکھا جب کھانے کے سے پہلے ہاتھ کی بات کی نا, ہاتھ دھو لیجیے, کہتے صاف ہے ہاتھ. ایون ساتھ ہو صاف ہو ہاتھ, پھر بھی سنت ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم ہاتھ دھوتے تھے. اور کتنی چھوٹی چیز نے کی ہے. اور میں نے چونکہ کل وہ ساری ایک ساتھ کچھ بتائی اور ابھی بہت ساری بتانی بھی ہے انشاءاللہ آپ کو آگے جا کے, تو میں کل سے اس کو انجوائے کر رہی ہوں. کہتے یہ وجہ کہ پریشانی نہیں ہوتی, یہ وجہ کہ غم نہیں ہوتا. اچھا یہ رات دن سوتے جاگتے آپ دعائیں پڑھیں صبح شام کی. انشاءاللہ ایک دن میرے دل میں آ رہا تھا کہ صرف ہم غم کو دور کرنے والی دعاؤں کا سیشن کریں. یہ کیوں چہرے اداس رہتے ہیں, کیوں ہم پریشان رہتے ہیں؟ تو بہت ساری دعائیں شاید وہ ہم پڑھتے بھی ہیں تو ہمیں سمجھ نہیں آتی. جی عشرت مائک اگر یوز کر لیں تو بیچنا تو نہیں ہم نے نا. جی جی کیونکہ پھر وہ آن لائن والے اپسٹ ہوتے ہیں اور پھر وہ وقت ایسے لگتا ہے کہ ویسٹ ہو رہا ہے.
میں چھوٹی سی یہ شیئرنگ کرنا چاہتی ہوں کہ جب تک قرآن سے تعلق نہیں تھا تو مجھے ہمیشہ یہی لگتا تھا کہ اس نے میرے تجاوز کر دیا, اس نے میرے تجاوز کر دیا ہے. اور ہماری فیملی میں
بعد میں پتا چلا آپ نے خود پہ کیا ہوا.
یہ کرنا چاہتی ہوں کہ جب سے قرآن سے تعلق جڑا اور جب یہ پتا چلا کہ آج پڑھی کہ اذن اللہ کا, کہ اگر اللہ کا اذن ہوگا تو ہمارے سے کوئی چیز اثر نہیں کر
دیتا. وما ہم بدارین بھی, کسی کو ضرر وہ دے ہی نہیں سکتے الا باذن اللہ. اللہ کے حکم کے بغیر کوئی تکلیف نہیں دے سکتا آپ کو.
اتنا سبق میرا اس چیز پر ماشاء اللہ ابھی تک ہے کہ میں جو بھی آپ کے تھرو مجھے سادہ جی کے تھرو جتنی بھی صبح شام کی دعائیں اور جتنی روح کی دعائیں سنت کے مطابق ہم لوگ پڑھتے ہیں اس سے اور یقین مضبوط ہوتا ہے. اور یقین رہے کہ اگر کوئی بیماری کا تکلیف ہوگی میں اپنے آپ کو چیک کرتی ہوں کہ کیا یہ میری اپنی کوئی ذاتی وجہ تو نہیں ہے.
اور ہے, اور ہے, اللہ کہتا ہے وہ ماں صاحب میں مصیبت الا بما کسبت ایدیکم.
اور صبح شام کی دعاؤں کو اپنا حصہ بناؤ, امن رشورہ وغیرہ سبھی چیزیں ہم لوگوں کی حفاظت.
جیسے میں اپنی بالکل جزاک اللہ خیر, ایسی رات کو ایسے دل میں آتا ہے نا, کسی نے مجھے کہا کہ لوگ اکثر اس موضوع پہ بات نہیں کرتے کیونکہ ڈر لگتا ہے نا جنوں کی باتیں یہ وہ. تو میں اپنے آپ کو چیک کر رہی تھی کہ مجھے جن سے ڈر لگتا ہے یا کیا, تو مجھے ایسے لگے کہ جن جو ہے نا وہ مکھی کی نوک کے اوپر لگے ہوئے ایک سرے سے بھی چھوٹی چیز ہے. تو میں رات کو لیٹی تھی تو میں ایسے وہی آسمان دیکھ رہی تھی اوپر اپنی ونڈو میں سے, تو میں یہی ساتھ کہہ رہی تھی کہ اتنے بڑے رب کے ہوتے ہوئے مجھے کس کا ڈر ہے. وہ تو جن تو میرا خیال ہے کہ ہمارے شاید بچوں کے کھیلنے والے جو پپٹس ہوتے ہیں اس سے بھی چھوٹی اور کم عقل چیز ہے. آپ کو پتا کہ جن جو ہوتے ہیں نا جوان بالغ جن, اس کے اندر عقل یہ چھوٹے ان نا بالغ بچے جتنی ہوتی ہے, جیسے امین جتنی عقل بھی نہیں ہوگی جن میں, اتنا وہ بے عقل ہوتا ہے. صرف جسمانی طاقت اس کی زیادہ ہوتی ہے, چلنا پھرنا اڑنا یہ کچھ چیزیں آگے سورج جن میں بھی ہم پڑھیں گے انشاءاللہ نا. تو اللہ کو بڑا بنا لیں, اللہ اکبر اپنی زندگی میں کر لیں, جن بھوت پریت سب بھاگ جائیں گے. جی آپ رشیدہ کچھ
جی. जब आपका प्रोग्राम सुना तो मुझे एक एक बात ऐसे लग रही थी कि जैसे ये मेरे साथ ही सब कुछ हुआ और यकीन इस कदर पुख्ता हो गया कि मैं शुरू से ही अल्हम्दुलिल्लाह मुझे इस चीज अल्लाह के साथ अल्लाह पर तवक्कुल और कुरान और अल्हम्दुलिल्लाह अल्लाह के साथ जो जुड़ना और उन अपनी जिंदगी में नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतें उन पर अमल करना जैसे कि जो चीजें मैं सोच रही थी कि जैसे छोटी छोटी सुन्नतें जैसे हाथ धोने बिस्मिल्लाह पढ़ना घर में दाखिल होना सलाम करना और उसके अलावा जो मतलब कि हर सुबह शाम के जो अज़कार हैं और फिर सुन्नतों में जो जैसी चीजें जैसे शहद का इस्तेमाल करना और कलाम जी का इस्तेमाल करना मैं कहती हूँ शायद ये सारी चीजें शुरू से इसलिए इस्तेमाल करने की वजह से अल्हम्दुलिल्लाह अल्लाह ने मुझे तो कैसे इजाज़त रखा है कहीं मैं चाहती ना कर रखती अब ये अल्लाह की देन है। मैं कहती हूँ अल्लाह ने चुस्ती और तंदुरुस्ती जो दी है जिसमानी सर्दी जहनी सब इसी वजह से है कि अल्लाह पर तवक्कुल और नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों पर अमल दवाई खाने की जरूरत नहीं। आज मैं देख रही हूँ जो इबोला है इबोला हो गया उससे पहले था एड्स था अब इबोला पर तो जैसे कि जहनों पर ये कह दिए कि हाथ धो तो हमारा दिन मुकम्मल कह रहा है कि बिल्कुल हाथ धोने की हमारी सुन्नत है तो हमारा दिन किस कदर खूबसूरत और किस कदर मुकम्मल है
अल्हम्दुलिल्लाह जी। बड़ी बड़ी बीमारियों का इलाज होता है और आप देखें कि अगर हम अल्लाह पर ट्रस्ट करते हैं ना ये जितनी मैं नहीं कहती कि आप कोई अपनी सेहत को खतरे में रखें सारे डॉक्टर्स के प्रिस्क्रिप्शन या तो फाड़ दें और या उसको किसी को दे दें कि ये मेरे से ले लो पूरे अल्लाह के ऊपर तवक्कुल पर आप अगर नए दिल नए अज़्म के साथ अपना इलाज शुरू करते हैं ना अल्लाह को पता है कि आप उसके तवक्कुल पर कितने दिन में दोबारा हेल्दी हो सकते हैं। आप सोचिए कि अल्लाह के नबी के दौर में लोग बीमार क्यों नहीं थे या हमारे असलाफ क्यों बीमार नहीं थे। मैंने किसी से सुना कि वो कहते हैं कि मैंने एड्स तक का इलाज जो है वो इस तरह से किया रूहानी तरीके से कि उसको असल में असर दूसरा था और हकीकत है कि वो रूह पे असर करते हैं तो उसका कोई ना कोई इफेक्ट जिस्म पे आता है। और ये बिल्कुल ऐसे ही है कि जैसे हम जब स्पिरिचुअली वीक होते हैं ना तो फिर हम जिस्मानी तौर पर बीमार हो जाते हैं। मसलन सर्दी आती है सबको आती है कुछ क्यों बीमार हो जाते हैं जुकाम नजला खांसी कुछ को होता है बाकी को क्यों नहीं होता क्योंकि उनका अंदर से इम्यून सिस्टम वीक था तो वो मुतासिर हो गए। इसी तरह आप किसी जर्म्स वाले इलाके में जाए सब नहीं बीमार होते अंदर से वीक है। आप अंदर स्ट्रांग कर लें आप इंशाल्लाह ताला जहां मर्जी गुजरे आपको कुछ नहीं होगा ठीक है। तो एक छोटी सी चीज पे इंशाल्लाह आज का हम सेशन अपना पूरा करेंगे कि हमारी जो सिस्टर ऑनलाइन स्टूडेंट है वो क्लास में आई थी तो उन्होंने एक पोएम लिखी है कल अपने आने और उस सफर के नाते से कल वक्त की कमी की वजह से हम उनको मौका नहीं दे सके तो मैं इंशाल्लाह उनसे रिक्वेस्ट करूंगी कि वो हम सबको सुनाए ठीक है। तो आइए सुनते हैं आप हैंड जी मैं माइक ऑन करती हूँ।
अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहू। औज़ु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम। जज़ाकल्लाह खैर डियर उस्ताज़ा जी for teaching us the topic of magic, another nasty trick used by Shaitan Insan. Do this, do that on seeing a black cat. Oops, walked under the ladder, devil makes you madder and calls it bad luck, but we know from the Sunnah and our book that it's gala jadu and what not to do. No long dirty fingernails or leaving hair from our ponytails. We now know the cure. It's to remain clean and pure, to cover our mouths as we yawn, to wake up and recite our Quran at dawn. Remedy against the evil eye are the muwaddithain, a powerful cry. Surah Falak and Surah An-Nas were sent to the best of An-Nas. When Nabi sallallahu alayhi wa sallam was affected by such, with Labid bin Asim's evil touch. Important to keep shaitan away and to do our tazkiyah each day. Seeing the horrendous videos, we thank Allah subhanahu wa ta'ala that we're not of those. To keep our connection with Allah subhanahu wa ta'ala so strong, to know what's right and what's wrong, by learning and reciting the Holy Quran is the only way to keep away from shaitan. Jazakallah khair ustadhaji. Assalamu alaikum wa rahmatullahi wa barakatuh.
جی ماشاء اللہ کل جب ان کو موقع نہیں ملا تو میں نے ان سے بعد میں کہا ڈونٹ وری آپ کے کچھ اور اشعار شامل ہو جائیں گے کل تک, کیونکہ آپ کے اب یہ تجربہ بھی شامل ہو گیا کہ آپ کو موقع نہیں ملا, تو مجھے امید ہے کہ آپ اس پہ بھی کچھ اشعار بول دیں گی. لیکن یہ اللہ کی نعمت ہے نا, کسی کو بھی دے, ہم جیسا تو کوئی نہیں کر سکتا نا, تو یہ صرف اللہ کی طاقت ہے. دعا کرتے ہیں کہ اللہ سبحانہ تعالیٰ ہمارے لیے اس علم کو نفع والا بنا دے اور ان ساری چیزوں سے بچا کے رکھے, اور باقی چیزیں انشاءاللہ جو بھی کافی لوگوں کا خیال ہے کہ اس کا ایک اور سیشن ہو, میری ذاتی رائے یہ ہے کہ نیکسٹ ویک میں ہو جائے, لیکن میری اب خواہش ہے کہ ہم اس کو ادھر کی بجائے ادھر اپنی کلاس کے وینیو پہ کریں کہ لوگ پھر ہماری کلاس کے وینیو کو بھی جان لیں. اگر آنٹی جی پاسبل ہے اگلے ویکینڈ میں سیٹرڈے یا سنڈے کوئی وقت اگر ہے, اگر نہیں ہے بکنگ تو پھر ہم سنڈے یا سیٹرڈے کو کر لیتے ہیں, نہیں تو پھر انشاءاللہ بعد میں فیوچر میں ہم اس کو فل ایک سیشن کے طور پہ کرتے ہیں. اور آن لائن ویسے تو بات چھیڑی ہوئی ہے تو بہتر, کیونکہ دو بہت بڑی چیزیں نہیں ابھی میں بتا پائی نا, ابھی تو ہم نے صرف جادو کیا ہے وہ دیکھا ہے, لیکن اب اس کی قسمیں اور اس کی ریمیڈیز جو بہت ریٹیل سے ہم نے بات کرنے والی ہے, تو اگر ممکن ہے تو بھی کر لیتے ہیں, نہیں تو پھر انشاءاللہ بعد میں کریں گے. ٹھیک ہے جی, آپ جلدی سے پوچھ لیں. بس وہی کیجئے جو اللہ کے نبی صلی اللہ علیہ وسلم نے کیا, جب آپ نے زازان نام کے کنویں سے وہ گرہ نکلوائیں, ایک ایک گرہ کھلتی کی بالوں کی, آپ کا جادو ختم ہو گیا, اس کے بعد آپ نے ان کو ضائع کر دیا. تو لوگوں نے کہا, میں نے کل سنائی تھی نا آپ کو, پڑھ کے نہیں سنایا بلکہ میرا دل تھا کہ وہ بھی ریکارڈ ہو جائے. چلیے ایک اس بات کو کر کے آٹو پھر اس کو ختم کرتے ہیں کہ اگر کوئی ہم پہ جادو کر دے تو ہم کیا کریں, ایک بہت بڑا کوشچن ہوتا ہے نا. بہت سارے لوگ جو ہیں وہ کسی پہ ویسے جادو نہیں کرتے نا, ایسے لوگوں کے پاس جاتے ہیں. اور مزے کی بات ہے کہ جادوگر کبھی خود کو جادوگر نہیں کہتا, یہ بھی نوٹ کر لیں, عامل کہتا ہے, عامل کہتے ہیں جی, عامل, عامل نجومی, عامل فلا, عالم فلا. اور آپ دیکھیں تو سے نیٹ پہ کس طرح ایڈورٹائز کرتے ہیں اپنی چیزوں کو کہ لوگ ہمارے پاس پہنچے, تو لوگ مطلب ان کے پاس صرف یہ سوچ کے جاتے ہیں کہ ہم بس اپنا علاج کر رہے ہیں. تو میں پڑھ کے سناتی ہوں بڑا خوبصورت آرٹیکل, اور اللہ کو حکم دیکھیے کہ جب بھی کوئی ٹاپک کرنا ہوتا ہے اس کے مطابق خود ہی اللہ چیزیں بھیجتا ہے. یہ ایک جیم آف دا ڈے کے نام پہ ایک سیریز میرے پاس آتی ہے, تو اس میں دو تین دن پہلے جو جب جادو ہی کی بات ہو رہی تھی تو ان دنوں یہ آیا, میں پڑھ کے سناتی ہوں. اس کا ٹاپک ہے ایک سنت. پیغمبر اسلام صلی اللہ علیہ وسلم کا ایک واقعہ حدیث کی کتابوں میں آیا ہے. مفسرین نے اس واقعے کو موضعتین کی تشریح کے تحت تفسیر کی کتابوں میں نقل کیا. موضعتین سمجھتے ہیں نا, قل اعوذ برب الناس اور فلق, دو صورتیں. اس کا خلاصہ یہ ہے کہ مدینہ میں ایک شخص لبید بن عاصم نام کا تھا, وہ اپنے زمانے کا ایک ماہر جادوگر تھا. سن 7 ہجری میں خیبر کے کچھ یہودیوں نے اس آدمی کو 3 سنہری سکے دے کر اس پر راضی کیا کہ وہ رسول اللہ صلی اللہ علیہ وسلم کے خلاف کوئی طاقت اور جادو کرے. اس شخص نے رسول اللہ صلی اللہ علیہ وسلم کے کچھ بال اور آپ کی کنگھی کے کچھ دندانے حاصل کیے. اس پر اس نے جادو کا عمل کیا اور اس کو ایک نر کھجور کے خوشے کے غلاف میں لپیٹ کر بنو زریق کے ایک کنویں کی تہ میں رکھ دیا. اس کنویں کا نام زروان تھا. یہ سارا معاملہ اس نے نہایت رازداری کے ساتھ کیا. کلیئر ہے نا, کوئی اس میں بات سمجھنے والی تو نہیں ہے جی. رسول اللہ صلی اللہ علیہ وسلم کے اوپر چند دن تک اس جادو کے کچھ اثرات رہے. آپ کو اس سے شدید تکلیف بھی محسوس ہوئی. آپ نے اللہ تعالیٰ سے دعا فرمائی. اس کے بعد فرشتے نے آ کر آپ کو پورے معاملے کی خبر کر دی. آپ نے مذکورہ کنویں میں سے جادو کا سامان نکلوایا اور اس کو ضائع کر دیا. اسی کے ساتھ اللہ تعالیٰ نے آپ کی تعلیم کی اور آپ قرآن پاک کی دو سورتیں موضعتین پڑھا کریں, اس سے آپ اس قسم کے تمام فتنوں سے محفوظ رہیں گے. رسول اللہ صلی اللہ علیہ وسلم نے اس فتنے کو ختم کرنے پر اکتفا کیا. اس کے بعد آپ نے اس کا عمومی تذکرہ نہیں کیا, کیونکہ اندیشہ تھا کہ اگر اس شرارت کو عام مسلمانوں نے جان لیا تو وہ لبید بن عاصم کے ساتھ نہایت برا معاملہ کریں گے. راوی کہتے ہیں کہ میں نے کہا کہ آپ نے اس کے لیے جھاڑ پھونک کیوں نہ کروائی, یعنی جیسے عموماً پھر لوگ کرنے لگ جاتے ہیں. آپ نے فرمایا کہ جہاں تک جادو کا تعلق ہے تو اللہ نے مجھے اس سے شفا دے دی, یعنی میرا کام تو ہو گیا, اور میں اس کو ناپسند کرتا ہوں کہ لوگوں میں سے کسی شخص کے خلاف شر کو بھڑکاؤں. اتنا بڑا دل کسی کا ہوگا, اور یاد رکھیے کہ اللہ کے نبی کی ذات کا چونکہ معاملہ تھا نا تو آپ خاموش رہے. اگر اس نے اسلام پہ جادو کیا ہوتا نا یا نبی صلی اللہ علیہ وسلم کی کسی علمی کیفیت پہ جادو کیا ہوتا الحمدللہ تو اللہ کے نبی صلی اللہ علیہ وسلم ضرور اس کو قتل کرواتے, کیونکہ روایات میں آتا ہے, یہ تو ڈیٹیلز کی باتیں ہیں, لیکن جادوگر کو تو حکمران جو وہ قتل کروا سکتا ہے, کچھ سرکمسٹانسز ہیں, کچھ اور حالات ہیں اس کے, لیکن اللہ کے نبی نے ایسا نہیں کیا. ایک تو پتہ چلتا ہے کہ آپ اپنی ذات کو زیادہ اہمیت نہیں دیتے تھے, سیلف کانشیس نہیں تھے, دوسری بات ہے کہ آپ شر نہیں چاہتے تھے کہ لوگ کہیں دیا بز کو فتنے, روز اخباروں میں یہی کچھ نیوز ہو, وہ مر گیا اس نے جادو کر دیا, یہ کیا پھر اس کے بعد طلب اس کو سولی پہ چڑھایا جا رہا ہے. کبھی آپ دیکھیں تو آج ہماری اخباریں اور ہمارے میگزین اور ہماری نیوز اسی تھیم پہ نہیں چلتی. آج ایک کا بیان آ رہا ہے تو تھر 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 سب اس کو سنا رہے ہیں, دوسرے دن دوسرے نے اپنا بیان دیا سب اس کے ساتھ, تیسرے دن اس کے اختلاف, اور اس سے پوری دنیا ہمارا تماشا دیکھتی ہے. تو اللہ کے نبی کا معاملہ کیا تھا, مومن کی دلچسپی مسئلے کو ختم کرنے سے ہوتی ہے, نہ کہ مسئلہ پیدا کرنے والے شخص کو, نہ کہ مسئلہ پیدا کرنے والے شخص کو بدنام کرنے سے. تو بس یہ یاد رکھیں, رشتہ داریوں کے معاملے ہوں, خاندانی معاملے ہوں, اس اصول کو اپنی زندگی میں بہت بنیادی جگہ دے دیں کہ میں نے مسئلے ختم کرنے ہیں. بعض صفحہ ہم چھوٹے چھوٹے گرجز دلوں میں اس طرح پال لیتے ہیں کہ خون کے رشتوں سے کٹے ہوتے ہیں. وجہ کیا ہے کہ انہوں نے ہمارا رشتہ چھوڑ دیا تھا یا شادی ہوئی تھی تو ٹوٹ گئی. اب آپ کی بچی آپ کے گھر میں اپنے گھر میں خوش ہے, ان کا بچہ اپنے گھر میں خوش ہے, اور بھائی بہن جو وہ لڑائیاں کر کے اور وہ بیٹھ رہے ہیں کہ ہم نے ایک دوسرے کی شکل نہیں دیکھنی, ہے نا یہ عام کہانی. تو اس جملے کو یاد رکھیے کہ مومن کا مسئلہ جب ختم ہو گیا تو پھر آپ خوش ہیں. بلکہ جب ہم ایسا کرتے ہیں تو اس میں اصل میں ہم لوگوں کو اس بات کا گمان دے رہے ہوتے ہیں کہ ہم اسٹل تمہیں چاہتے تھے اور ہم اپنی زندگی سے خوش نہیں ہیں. تو اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہمیں بڑا سا دل دے دے اور بہت بڑی حکمت دے, اور سمجھداری کے ساتھ ہم ان سارے کاموں کو کریں اور مسئلوں کو بنائیں, بگاڑیں, مسئلے حل کریں, نہ کہ مسئلے کو اور بڑا مسئلہ بنا کر کسی بھی مشکل میں خود کو ڈالیں. جی یعنی تھوڑا سا ان کا سوال ذرا اردو میں مجھے کوئی بتائے تاکہ میں صحیح سمجھوں. جی حاضر, جی یہی تو کوشچن میں نے بھی تو کل آپ سے کیا تھا نا, یہی تو آپ کو سمجھنا ہے. کسی اور مذہب کا نام نہیں آئے گا جہاں بھی, ایون جادوگر نان مسلمز بھی ہوتے ہیں, وہ قرآن کو ڈس ریسپیکٹ کیوں کرتے ہیں, کیونکہ ٹو پلیز دا ڈیولز. بات سمجھ گئی, قرآن کو ڈس ریسپیکٹ کیوں کرتے ہیں, تاکہ شیطان خوش ہوں, اور شیطان خوش ہی اس وقت ہوگا جب اللہ کا نام ڈیگریڈ ہوگا. لیکن آئیڈلز کے ساتھ ایسا کریں گے تو شیطان خوش تو نہیں ہوگا نا. شیطان کب خوش ہوگا, جب قرآن کو اور اسلام کو ڈسگریس کیا جائے گا. ٹھیک ہے, تو اللہ تعالیٰ ہمیں بچا کے رکھے. سبحانک اللہم و بحمدک, اشہد ان لا الہ الا انت, استغفرک و اتوب الیک. انشاءاللہ اس شیئرنگ کو بھی ہم ڈال دیں گے اسی کے اندر, شاید کسی کو اس سے فائدہ ہو جائے. آج یہ لیسن تھے, ہمارا لیسن کنٹینیو ہو رہا ہے پچھلا, تھوڑی سی تلاوت سنتے اور ارم جہاں سے آج کا سبق شروع ہونا اس سے پہلے روک دیجیے گا. ٹھیک ہے, اسٹل ایک چیئر میری توجہ, جو دو چیئرز ہیں, آپ لوگوں کو میں کس طرح کہا کروں, نام لے کے کہہ دوں کہ آپ آگے آ جائیں. جی آصفا عرفا آپ ادھر آ جائیے پلیز, اور ادھر پیچھے سے کون آ سکتا ہے, جو آپ کا بیبی تو کچھ نہیں کہتا آپ کو. آصفا سو رہا ہے تو پھر آپ ان کے ساتھ آ جائیے. ٹھیک ہے, مجھے مسلسل بودرنگ ہوتی ہے اس سے, مجھے معاف کریں اس بات پہ, جب میں نہ ہوں تو پھر ایسے کر لیا کریں اگر آپ کا دل کرے, ہے ویسے تو تب بھی نہیں کرنا چاہیے. چلیے تلاوت سنتے ہیں. جی آئی 83 سے Oh तिलावत के दिन दौरान आपने क्या महसूस किया? मुझे तो ऐसे लग रहा था कि एक बार फिर हमें हजरत इस्माइल और इब्राहिम की याद आ गई। ऐसे लगता है कि इनका जिक्र जितना सुने उतना ही ईमान भी खुलता है और दिल भी खुलता है। आप देखिए कि जब इस तरह की इताअत होती है और इस तरह की जब नेकियां होती है ना, तो अल्लाह ताला उसका असर बहुत दूर तक रखता है। और ये वो चीज है कि जो हम सबको अपने अमल को भी चेक करने की दावत देते हैं। हम जब इन किस्सों को पढ़ते हैं तो अपने बारे में कहते हैं कि अच्छा जी ठीक है, अगर कभी वक्त आए तो हम भी कर देंगे है? लेकिन जब वो वक्त गुजर जाता है तो फिर हम कहते हैं ओहो, असल में मैंने करना था लेकिन मैं मजबूर थी, अच्छा कोई नया मौका आएगा ना फिर करूंगी। और इस तरह से हम अपने आप को मजबूरियों की ओट में छुपाकर बहुत सारी नेकियों से महरूम हो जाते हैं। और ऐसे लगता है कि उस वक्त फिर हम यही सोच रहे होते हैं कि शायद हमसे ज्यादा कोई मजबूर नहीं है। अल्लामा इकबाल का एक बहुत ही प्यारा शेर है इनके बारे में, ये फीजान नजर था या कि मकतब की करामत थी, सिखाए किसने इस्माइल को आदाब फर्जंदी। ये हम सबके लिए भी क्वेश्चन मार्क है। आज हम जितनी कोशिश करते हैं अपनी औलादों के लिए उनके दीन की, दुनिया की, बेहतरी की, नतायज वो नहीं दिखते। शायद उसकी वजह क्या है कि हमारा रिसोर्स ठीक नहीं है। इसलिए इंसान को इस चीज की जरूरत होनी चाहिए, इस चीज को वो देखे कि मैं किस तरह से अपने आप को आगे कर सकता हूँ। इसी तरह इसके बारे में एक पोइम भी पूरी किसी ने लिखी हुई है जिसमें ये पूरा वाकया मौजूद है। आप में से किसी को उन राइटर का नाम याद है जो इस्माइल के और हजरत इब्राहिम के इस वाक्य के ऊपर पूरी पोएम है? हफीज चलंदरी हैं या फिर कोई और है? अगर नाम याद हो तो इंशाल्लाह हम उसको शेयर कर सकते हैं किस तरह से था। लेकिन एक दो चीजें उस इन द मीन वाइल समझ लीजिए। और पहली बात यह है कि बहुत सारे लोगों ने भरपूर कोशिश की कि वो हजरत इसहाक अलैहिस्सलाम को साबित कर दें कि वो ज़बीहुल्लाह है। और ये शोशा वही बात है कि यहूद से निकलता हुआ मुसलमानों में भी गया। कुछ जगह आप कुछ मुसलमान मुफस्सरीन की भी जुबान से ये बात सुन लेंगे तो उसको नहीं मानेंगे। फिर इसकी एक दलील जो हमारे पास बहुत स्ट्रांग है वो ये क्या है कि हजरत इब्राहिम ने इस्माइल को ज़िबा करने की कोशिश की थी। इसकी दलील में दो चीजें हम अपने पास रख सकते हैं। पहली बात तो यह है कि खाना काबा के अंदर वो मेढ़ा और उसके सींग मौजूद थे, नबी सल्लम के दौर में भी मौजूद थे। सहाबा कहते हैं कि वो चीज हमारे पास पड़ी रहती थी, हत्ता के अल्लाह के नबी ने कहा कि उसके ऊपर कपड़ा डाल दो ताकि तवज्जो न बटे। और ये काफी बाद के दौर तक भी ये मौजूद रही। बाद में जब खाना काबा को एक मौके पे किसी के जरिए से जलाया गया और फितने आए तो उसमें वो मेंढे का जो उनका एक बुत कह लीजिए वो भी जो था वो जल के राख हो गया। तो ये दलील है कि खाना काबा में और मक्का के करीब ही तो ये सब कुछ हुआ था, अदरवाइज तो ये चीज फिर बिल्कुल ना हो पाती। और दूसरी इसकी दलील यह है कि जाहिर है कि ये खाना काबा के पास ही कोखे सफा और वो जो मरवा पहाड़ है, तो ये सारी चीजें हमें इस चीज के बाद बताती हैं कि लोग जो होते हैं वो हकायक को छुपाने की कोशिश करते हैं लेकिन हकीकत अपनी जगह पे मौजूद होती है और वो छुप नहीं पाती। रिवायत में आता है कि हजरत इस्माइल के फिदिये में जो मेंढा ज़िबा किया गया था इसके सींग खाना काबा में हजरत अब्दुल्ला बिन जुबैर के जमाने तक महफूज रहे। बाद में जब हज्जाज बिन यूसुफ ने हरम में इब्ने जुबैर का मुहासरा किया और खाना काबा को मिसमार कर दिया तो वो सींग भी जाया हो गए। इब्ने अब्बास और आमिर शाबी दोनों इसकी गवाही देते हैं कि उन्होंने खुद खाना काबा में ये सींग देखे हैं। तो ये इस बात का सबूत है कि कुर्बानी का ये वाक्या मक्का मुकरमा में पेश आया, मुल्क शाम में नहीं, और हजरत इस्माइल के साथ पेश आया। इसीलिए तो हजरत इब्राहिम और इस्माइल की के तामीर काबा खान में के तामीर करदा खाना काबा में इसकी याद महफूज रखी गई। दूसरी जो है वो है इसकी दलील क्या है कि जो हज के मनासिक में रमिय जमार है, رمی اور جمار جو آپ کہتے ہیں, اس کے بارے میں روایات میں آتا ہے کہ یہ وہ مقام ہے جہاں شیطان نے حضرت ابراہیم علیہ السلام کو بہکانے کی کوشش کی تھی, حضرت اسماعیل کو بہکانے کی کوشش کی کہ دیکھو تمہارا باپ تمہیں کدھر لے جا رہا ہے, ذبح کر رہا ہے. تو یہ بھی آپ کو پتا ہے کہ مسلمان ہی کرتے ہیں حج کے موقع پہ, لیکن آج آپ کو اس کی بھی ریزن سمجھ آ گئی کہ وہ پتھر جو مارے جاتے ہیں, بعض جگہ کہتے ہیں کہ جب حضرت ابراہیم اسماعیل اور ان کی ماں کو چھوڑنے جا رہے تھے تو اس وقت وہ ان مقامات پر آ کے اس نے بہکایا حضرت حاجرہ کو کہ دیکھو تمہارا شوہر تمہیں کدھر لے کے جا رہا ہے, تو اس وقت ان کو پتھر مارا گیا. اور بعض کہتے ہیں کہ یہ حضرت اسماعیل کے ذبح کے وقت بھی ہوا, تو اللہ تعالیٰ نے اس کی یاد کو قائم رکھنے کے لیے حج کا رکن, حج کا ایک حصہ بنا دیا اس چیز کو کہ آپ نے رمی جمار ضرور کرنی ہے. تو اس سے بھی ثابت ہو جاتا ہے کہ یہ چیز وہاں موجود ہے. پھر اسی طرح ایک اور چیز کہ پہلے دور میں یہ جو حج کے موقع پہ قربانی کی جاتی ہے نا, جو لازم ہے حج کا حصہ, یہ بھی لوگ منا میں اسی مقام پہ کرتے تھے جہاں حضرت اسماعیل کو ذبح کرنے کی کوشش کی گئی تھی, لیکن اللہ تعالیٰ نے اس کے فدیے میں بچا لیا اور ان کی جگہ پہ مینڈے کو رکھا ہے. بعض کہتے ہیں یہ وہی مینڈا ہے جس کو حابیل نے قربان کیا تھا, سورہ مائدہ میں ہم پڑھ چکے ہیں, اور وہ اللہ نے قبول کیا تھا. واللہ عالم, ہمیں اس سے کوئی فرق نہیں پڑتا اتنا زیادہ. ایک روایت سن لیجئے, مسند احمد کی روایت ابن عباس سے, جب ابراہیم اپنے نور نظر کو ذبح کرنے کے لیے اللہ کے حکم سے لے چلے تو صحیح کے وقت شیطان سامنے آیا, لیکن حضرت ابراہیم اس سے آگے بڑھ گئے. پھر جبرائیل کے ساتھ آپ جمرہ عقبہ پر پہنچے تو پھر شیطان سامنے آیا, آپ نے اسے 7 کنکریاں ماری. پھر جمرہ وسطی کے پاس آیا, پھر وہاں 7 کنکریاں ماری. پھر آگے بڑھ کر اپنے پیارے بچے کو اللہ کے نام پر ذبح کرنے کے لیے دے پچھاڑا. ذبیح اللہ کے پاک جسم پر اس وقت سفید چادر تھی, کہنے لگے ابا جی اسے اتار لیجئے تاکہ اس میں آپ مجھے کفنا سکیں. آہ, اس وقت بچے کو ننگا کرتے ہوئے باپ کا عجب حال تھا کہ آواز آئی, بس ابراہیم خواب کو سچا کر چکے. مڑ کر دیکھا تو ایک مینڈا سفید رنگ, بڑے بڑے سینگوں اور صاف آنکھوں والا نظر آیا. حضرت ابن عباس کہتے ہیں اسی لیے ہم اس قسم کے مینڈے یعنی چھترے کو چن چن کر قربانی کے لیے لیتے تھے. یہ تو آپ کو بھی بات معلوم ہوگی کہ قربانی کے لیے بکرے کی بجائے مینڈا یا چھترا لینا چاہیے جس کے جسم پر بال زیادہ ہوتے ہیں اور چھوٹے قد کا ہوتا ہے. حضرت ابن عباس کہتے ہیں یہ جنتی چھترا تھا جو وہاں 40 سال سے کھا پی رہا تھا, یعنی اللہ نے اس کو پالا ہوا تھا. اسے دیکھ کر آپ نے اپنے بچے کو چھوڑا, اس کے پیچھے ہو لیے. جمرہ اولا پر آ کر 7 کنکریاں پھیری, پھر وہ بھاگ کر جمرہ وسطی پر آ گیا, 7 کنکریاں یہاں ماری. پھر جمرہ کبرا کے پاس 7 کنکریاں ماری اور وہاں سے ملہر میں لا کر ذبح کیا. اس کے سین سر سمیت ابتدائے اسلام کے زمانے تک کعبے کے پرنالے کے پاس لٹکتے رہے تھے, پھر سوکھ گئے. ایک مرتبہ ابو ہریرہ اور کعب باتیں کرتے رہے تھے. حضرت ابو ہریرہ تو حدیثیں بیان کر رہے تھے اور کعب کتاب کے قصے بیان کر رہے تھے, تو حضرت ابو ہریرہ نے فرمایا کہ رسول اللہ کا فرمان ہے ہر نبی کے لیے ایک دعا قبول شدہ ہے, میں نے اپنی اس مقبول دعا کو پوشیدہ کر کے رکھ چھوڑا ہے اپنی امت کی شفاعت کے لیے جب بروز قیامت ہوگی. حضرت کعب نے فرمایا تم نے خود اسے اللہ کے نبی سے سنا ہے؟ فرمایا ہاں. حضرت کعب خوش ہوئے اور فرمانے لگے تم پر میرے ماں باپ فدا ہوں, یا فرمایا کہ اللہ کے نبی پر میرے ماں باپ صدقے جائیں قربان ہو جائیں. تو بہرحال اس طرح کی اور بھی بہت ساری روایتیں ہیں, لیکن یہ بہت ہی پھر بات لمبی ہو جائے گی. ہم سب کے لیے اس میں یہی سبق ہے, نبی جو ہوتے ہیں نا یہ آپ کے لیے نقشے پا ہوتے ہیں, ہم ان کے نقشے قدموں پہ چلتے جائیں گے تو انشاءاللہ اللہ کے حکم سے انشاءاللہ اس کے بعد ہمارے لیے اللہ تعالیٰ کے حکم سے آسانیاں بھی ہو جائیں گی اور وہ ہمیں پھر اس چیز کو ماننے کی اور سمجھنے کی توفیق بھی دے گا اور اللہ تعالیٰ ہمیں اپنی اصلاح کی توفیق عطا فرمائے. اب آگے ہم چلیں گے اور اگلا قصہ آپ دوسرے نبی کا ہے. آپ دیکھیں گے کہ نام بدل کے کردار مختلف طرح کے نبیوں کی صورت میں ہمارے سامنے آتے ہیں, لیکن سب کی بنیاد میں چیز ایک ہی ہے اور وہ کیا ہے کہ لا الہ الا اللہ پر پکا یقین. جب دل میں اللہ تعالیٰ کی محبت پیوستہ ہو جاتی ہے, رچ بس جاتی ہے, تو اس کے بعد پھر کوئی چھوٹی قربانی ہو یا بڑی قربانی ہو, انسان اس کو دل کی خوشی کے ساتھ کرنے کو تیار ہو جاتا ہے. دیکھتے ہیں آیت نمبر 114 سے, وَلَقَدْ مَنَنَّا عَلَى مُوسَى وَحَارُونَ, اور ہم نے موسیٰ اور ہارون پر بھی احسان فرمایا. کون تھے؟ دونوں بنی اسرائیل کے نبی تھے اور بھائی بھی تھے. وَنَجَّيْنَاهُمَا وَقَوْمَهُمَا مِنَ الْكَرْبِ الْعَظِيمِ, اور ہم نے نجات دی ان دونوں کو اور ان کی قوم کو ایک کرب عظیم سے. کیا کرب تھا؟ پیچھے یاد کر لیجیے. وَإِذْ نَجَّيْنَاكُمْ مِنْ آلِ فِرْعَوْنَ يَسُومُونَكُمْ سُوءَ الْعَذَابِ. بنی اسرائیل کو غلام بنایا ہوا تھا, ان کے بیٹوں کو ذبح کرتے تھے. یُذَبِّحُونَ أَبْنَاءَكُمْ وَيَسْتَحْيُونَ نِسَاءَكُمْ, اسی طرح ان کو اپنے لیے غلام بنایا تھا. وَقَوْمُهُمَا لَنَا عَابِدِينَ کے لفظ آتے ہیں ایک جگہ. تو گویا کہ بہت سارے عذاب تھے, یعنی بہت سارا تکلیفی معاملات تھے, جس کو اللہ تعالیٰ نے یہاں کرب العظیم کہا. ونصر ناہم, پھر ہم نے ان کی مدد کی. پکان ہم الغالبین, پھر وہی غالب ہوئے. مدد کیا ہوئی کہ ان کا دشمن ان کی آنکھوں کے سامنے ڈوب گیا. وَإِذْ غَرَقْنَا آلَ فِرْعَوْنَ, ہم نے جب آلِ فرعون کو ڈبو دیا تمہاری آنکھوں کے سامنے اور تم دیکھ رہے تھے. اتنا بڑا اللہ تعالیٰ کا کی شان کا اور اس کی قدرت کا مظہر تھا یہ واقعہ کہ اس کو آج بھی انسان بھلا نہیں سکتا, اور اللہ نے ناممکن کو ممکن کر دیا. فکان ہم الغالبین, پھر وہی غالب تھے. کون؟ بنی اسرائیل. سوال پیدا ہوتا ہے کہ بنی اسرائیل اس وقت غالب کیوں آئے؟ اس لیے کہ اس وقت تک وہ اچھے مسلمان تھے. آپ پیچھے بھی ذکر ہوا تھا, صرف دہرانے کے لیے چند جملے بول دیتی ہوں. بنی اسرائیل کی دو طرح سے آزمائش ہوئی. ایک کیا تھا آزمائش, ابتلا, کون سی؟ صبر والی, تکلیفوں والی. فرعون نے ان کو بہت زیادہ دبا کے رکھا ہوا تھا, اس میں وہ کامیاب ہو گئے. لیکن اس کے بعد کیا ہوا, جب فرعون ڈوب گیا اور اللہ تعالیٰ نے موسیٰ کی صورت میں ان کو ایک لیڈر دیا کہ جس کے ساتھ مل کر مالکہ نام کی قوم کے ساتھ جہاد کر کے اپنے کھوئے ہوئے علاقے واپس لیں, تو اس پہ انکار کر دیا, کہنے لگے ہم نہیں کر سکتے, تم اور تمہارا رب جاؤ اور جا کے تم ان کو کر لو. تو اس آزمائش میں وہ ناکام ہو گئے. بہت سارے لوگ دکھوں کی آزمائش میں کامیاب ہو جاتے ہیں, کیونکہ دکھ اور تکلیف اور بیماری اور پریشانی میں فطرت پہ بڑے ہوئے پردے ہٹ جاتے ہیں, انسان اللہ کے بہت قریب ہو جاتا ہے. لیکن خوشیوں کی, نعمتوں کی اور دنیا میں بسنے کی جو نعمت آزمائشیں ہوتی ہیں, اس میں بہت سارے لوگ ناکام ہو جاتے ہیں, کیونکہ وہ یہ سوچ لیتے ہیں اس وقت کہ اب ہم خود اتنے بڑے ہو گئے کہ ہمیں اللہ کی اب ضرورت نہیں رہی. تو بنی اسرائیل کے ساتھ یہی بات ہوئی. جب دشمن ڈوب گیا, بنی اسرائیل نے جہاد کا انکار کیا, وادی تیہ میں تھے, تو کیا ہوا؟ واتیناہما, اور ہم نے ان دونوں کو دی, کن کو؟ موسیٰ اور ہارون کو دی. الکتاب, ایک کتاب, کون سی؟ مستبین, بہت واضح, یعنی ایسی کتاب ان کو دی جس کی آیات بہت واضح تھی. ہائی لائٹ کر لیجئے, الکتاب المستبین, اس سے مراد جہاں, سب بولیے, تورات ہے. دیکھیے قرآن پاک کی یہ خوبی ہے, اور ہر صاحب علم کی یہ خوبی ہونی چاہیے کہ دوسرے صاحب علم کی خوبیوں کا اعتراف کرے. قرآن اس طرح کا پریجرس نہیں ہے کہ آپ کو صرف اپنی خوبیاں بتائیں, یا اللہ نے صرف قرآن کی خوبیاں بیان کی, بلکہ پچھلی کتابوں میں جو خوبیاں تھیں وہ موجود ہیں. تو کیا آج قرآن بھی الکتاب المستبین ہے؟ بالکل ہے. کہا بار بار تو قرآن کے لیے کیا لفظ آتا ہے؟ الکتاب المبین. ہاں, تو بین مبین سے یہ لفظ مستبین, یعنی وہ کتاب جس کی تعلیمات بہت واضح تھی. پھر آپ کہیں گے اچھا آج بھی کر لیں, نہیں, فرق وہی نوٹ کر لیجئے, بار بار یہ جملے سنتے جائیں قرآن کے سفر میں, تاکہ آپ کے ذہنوں میں لکھے جائیں کہ تورات اور انجیل اپنے وقت کی صحیح کتابیں تھیں, مکمل کتابیں تھیں, ادھوری نہیں تھی. اس میں اور قرآن میں, ان میں اور قرآن میں صرف ایک فرق ہے کہ قرآن کی حفاظت کا ذمہ اللہ نے لیا تھا, اور قیامت تک اس میں زبر زیر کی چھینچ نہیں ہوگی, جبکہ تورات اور انجیل کی حفاظت کی اللہ نے ذمہ داری نہیں لی تھی. بس اتنا فرق ہے. تو بعد میں لوگوں نے بدل دی. تو کیا آج ہم تورات, انجیل یا بائبل پڑھیں؟ کیسے پڑھ سکتے ہیں؟ ہمیں تو پتہ ہی نہیں ہے کہ کیا بات اللہ والی ہے اس میں. جو ٹھیک باتیں بھی موجود ہیں آج, لیکن اس میں دوسری چیزیں بھی شامل کر دی گئیں. خیر, ان کو کتاب ملی. وَهَدَيْنَاهُمَا الصِّرَاطَ الْمُسْتَقِيمَ, اور ہم نے ان دونوں کو صراط مستقیم کی ہدایت بھی دی. سیدھے راستے پہ چلنا ہے اور ادھر جانا ہے. گویا کی کتابوں کا بنیادی مقصد ہدایت ہوتی ہے. کتابیں ہدایت بنتی ہے. افسوس کی بات ہے کہ آج ہم نے بھی بنی اسرائیل والا رویہ اختیار کیا کہ ہم نے کتابیں ہدایت کو برکت کی کتاب بنا دیا, وظیفوں کی کتاب بنا دیا, ٹونے ٹوٹکے کی کتاب بنا دیا, اسی لیے آج ہم بھٹک گئے. وَتَرَكْنَا عَلَيْهِمَا فِي الْآخِرِينَ, اور ان دونوں کے طریقے پر ہم نے باقی رکھا بعد میں آنے والوں میں سے بھی کچھ لوگوں کو, یعنی بنی اسرائیل کے سب لوگ نہیں بہ کے. موسیٰ اور ہارون کے دنیا سے جانے کے بعد بھی کچھ لوگ ان کے حق پہ رہے. اور یہ کون لوگ تھے؟ جو اپنے دور میں پھر نبی صلی اللہ علیہ وسلم کو جب پا گئے تو اسلام قبول کر لیا. یاد رکھیے کہ حق کبھی ختم نہیں ہوتا, تھوڑا ہونے کی وجہ سے چھپ جاتا ہے, دب جاتا ہے. باطل چاہے تھوڑا ہی کیوں نہ وہ بہت زیادہ اوپر اوپر رہتا ہے, شو آف کرتا ہے. باطل جس کے دل میں زیادہ چیزیں نہیں ہوتی وہ زیادہ شو آف کر رہا ہوتا ہے بعض اوقات. تو ایسے حالات میں اللہ سبحانہ تعالیٰ نے کچھ لوگ بھی ہوں, لوگ ان کو نہیں جانتے لیکن وہ راتوں دن اللہ کے سامنے اپنے قریبی لوگوں کے سامنے اسلام کا اظہار کرتے ہوں, تو لہٰذا اللہ تعالیٰ کہتے ہیں کہ کچھ لوگ باقی رہے. سلام علی موسیٰ و ہارون, سلام ہو موسیٰ اور ہارون پر. اس پہ بات ہوگی آخری سلام پہ, جب بھی آخری نبی کے ذکر کے ساتھ سنیں گے کہ کس طرح سے اللہ تعالیٰ نے ادھر ہمارے لیے بہت گہرا نقطہ رکھا ہے. بس یہ کہہ لیجئے کہ دنیا میں 21 توپوں کی سلامی دی جاتی ہے, گارڈ آف آنر دیا جاتا ہے. بعض دفعہ اللہ تعالیٰ نبیوں کو سلامتی کی بات دیتا ہے, وہی چیز جو جنت میں جا کے جنتیوں کو وہاں ملے گی, سلام قال میں رب رحیم, اللہ نبیوں کو دنیا میں دیتا ہے. اور یہ آیتیں نوٹ کر لیجئے, سلام ان والی جتنی ہیں, اس سے ہم جب بھی کسی نبی کا نام لکھتے ہیں تو اس کے آگے کیا لکھتے ہیں, علیہ السلام, ابراہیم علیہ السلام, اسماعیل علیہ السلام. یہ بات ہم صحابی کے ساتھ نہیں لکھ سکتے, ٹھیک ہے. صحابہ کے ساتھ رضی اللہ عنہم کیوں لکھتے ہیں, کیونکہ قرآن میں آپ پڑھیں گے, سورۃ فتح میں بھی پڑھیں گے, آگے بھی پڑھیں گے کہ رضی اللہ عنہم و رضوان, ٹھیک ہے. تو یہ نام بھی بدل نہیں سکتے. یہاں ایک ہلکا سا نقطہ نوٹ کر لیجئے کہ آج بعض لوگوں نے اپنے بزرگوں اور ان کے خیال میں ان کے پیر و مرشد ان کے نام کے ساتھ بھی صاحب کے علاقے لگائے ہوتے ہیں, رحمہ اللہ, قبلہ و کعبہ اور جاں حضور اور فلاں اور نور اللہ علیہ مرقدی. یہ باتوں کی تو دلیل ہمارے پاس نہیں ہے, ہونی چاہیے پھر انسان یہ بات کہہ سکتا ہے. عام لوگوں کے نہ تو علیہ السلام لگا سکتے ہیں, نہ رضی اللہ عنہ لگا سکتے ہیں, اور نہ کوئی ایسی چیز, بلکہ ہم یہ کہہ سکتے ہیں کہ اللہ تعالیٰ ان پہ اپنا رحم کرے. انا کذلک نجزی المحسنین, یقیناً ہم ایسا ہی بدلہ دیا کرتے ہیں محسنوں کو. محسن کون ہوتے ہیں؟ جو دنیا کی شہرتوں اور عزتوں سے بے نیاز ہو کر آخرت کی کامیابیوں کے حریص ہو جائیں. اور ہر نبی محسن تھا. محسن کون ہوتا ہے؟ جو دنیا میں کامیابیوں کو ہی دلیل نہیں بناتا, آخرت کی چیزوں کو سامنے رکھتا ہے. ان کو فکر یہ لگ جاتی ہے کہ ہمارا رب ہم سے راضی ہو جائے, چاہے ہمیں دنیا میں اس کی بھاری سے بھاری قیمت دینی پڑے. انہما من عبادنا المؤمنین, یقیناً وہ دونوں ہمارے مومن بندوں میں سے تھے. کتنا بڑا آنر اگر اللہ تعالیٰ نے جن کو دیا, اللہ ہمیں بھی مومن بندہ بنا دے. اب ایک اور نبی کا ذکر, وَإِنَّ إِلْيَاسَ لَمِنَ الْمُرْسَلِينَ, اور یقیناً الیاس علیہ السلام بھی رسولوں میں سے تھے. اس قال لقومه الا تتقون, جب انہوں نے اپنی قوم سے کہا کیا تم تقوی اختیار نہیں کرتے, اتدون بالا, کیا تم بال کو پکارتے ہو. لکھ لیجیے ان کے بت کا نام تھا, آگے بات کریں گے ہم اس پہ. وتذرون احسن الخالقین, اور تم چھوڑ دیتے ہو بہترین خالق کو. کون ہے وہ؟ اللہ ربکم و رب آبائکم الاولین, یعنی اللہ جو تمہارا رب بھی ہے اور تمہارے پہلے آبا اجداد کا رب بھی ہے. یعنی حضرت الیاس نے توحید کی دعوت دی, شرک سے ان کو روکا, باپ دادا کے نام پر اندھی تقلید کرنے کی بجائے عقل استعمال کرنے کی دعوت دی. انہوں نے کیا کیا؟ فکذبوہ, بس انہوں نے اس کو جھٹلا دیا. فانہم لمحضورون, چنانچہ وہ سب قیامت کے دن حاضر کر لیے جائیں گے, سامنے کھڑے ہوں گے اللہ تعالیٰ کے, اور ان کو اپنی زندگی کا حساب دے رہے ہوں گے. لگ بتا جائے گا کر کیا رہے تھے, کتنا کیا, کدھر کیا. لہٰذا ایسے لوگوں کو تم اللہ کے اوپر ڈال دو. ہاں مگر اللہ عباد اللہ المخلصین, سوائے اللہ کے ان خالص بندوں کے, سوائے اللہ کے ان بندوں کے جن کو خالص کر لیا گیا. یعنی حضرت الیاس کی نسل میں سے بھی سارے محدورون نہیں ہیں, کچھ مخلصین بھی ہیں. یا نوٹ کیجئے کہ محدورون کے اپوزٹ مخلصین آیا ہے. بہت بڑی بات ہے. یا تو بندہ خود دنیا میں مخلص بن جائے, اللہ کی طرف اپنے آپ کو بڑھ قدموں کو اپنے قدموں کو بڑھاتے ہوئے جھک جائے, یا قیامت کے دن کھڑا کر لیا جائے. یہ وہی بات ہے کہ خود جھک جاؤ ورنہ جھکا دیے جاؤ گے, خود عدالت میں پیش ہو جاؤ, اقرار جرم کر لو या फिर तुम्हें पेश कर दिया जाएगा। वतरकना अलैहि फिल आखरीन, सॉरी वतरकना अलैहि फिल आखरीन, और इसी के तरीके पर हमने बाकी रखा बाद में आने वालों में से भी कुछ लोगों को। यानी तमाम अंबिया और रुसल एक ही मिल्लत के अफराद है, इसी मिल्लत और इसी तरीके का तसलसल है जो हिदायत की सूरत में नस्ल इंसानी में चला आ रहा है। यही बात हमने सूरत अल-अंबिया की आयत 92 में और सूरत मोमिनून की आयत 52 में भी पढ़ी थी कि वइन्ना हाज़िही उम्मतुकुम उम्मतन वाहिदा, यानी तुम्हारी उम्मत बस एक ही उम्मत है। तो लिहाजा अल्लाह ताला आखिर में इनके लिए कहते हैं सलामुन अला इल्यासीन, सलाम हो ऊपर इल्यासीन के। देखिए पीछे क्या लफ्ज गुजरा इनके लिए, इल्यास। नबी कौन से हैं जिनका नाम क्या इल्यास? यहाँ लफ्ज देखिए इल्यासीन, जाहिर क्या लग रहा है, ये लफ्ज समझ नहीं आ रहा। पहली बात तो यहाँ से रस्मुल खत नोट कीजिए, कुछ लफ्ज ऐसे हैं कुरान में कि जिनको एज इट इज उसी रस्मुल खत पे छोड़ दिया गया जिसमें अल्लाह के नबी ने बयान किया। दूसरी बात है असल नाम उनका इल्यास था, आप अगर इल्यासीन लफ्ज को जरा तोड़िए, इल्यास आगे क्या बढ़ रहा है, या और नून, ठीक है। अगर आप इसको ब्रेक करें ना तो ये लफ्ज क्या बनता है, इल्यास प्लस या प्लस नून, ठीक है। अब या अमूमन किसकी होती है, मुतकल्लिम की होती है, इया का नाबुदू या इया या फरहगून एक लफ्ज आता है। यहाँ या जो है ना ये मुतकल्लिम की नहीं है, निस्बत की है। मैं आपको समझाना चाहती हूँ, जैसे आप कहते हैं कोई शख्स लाहौर में रहता है तो उसको अमूमन लोग क्या कहते हैं, लाहौरी। सियालकोट में रहने वाले को लोग क्या कहते हैं, सियालकोटी। फैसलाबाद में रहने वाले को फैसलाबादी, ठीक है। तो वहां से जो या की जो सीम थी ना वही यहाँ इल्यासीन है, इल्यासी प्लस नून है। मतलब क्या है कि सलाम हो इल्यास पर भी और वो सारे जो उसके तरीके पे चले। इन्ना कज़ालिका नज़्ज़िल मुहसिनीन, हम यकीनन मुहसिनीन को इसी तरह बदला देते हैं। इन्नहु मिन इबादिनल मोमिनीन, यकीनन वो हमारे मोमिन बंदों में से थे। तो ये तो किस्सा हजरत इलियास अलैहिस्सलाम का। इनका किस्सा कुरान पाक में सिर्फ दो जगह आता है, ज्यादा इनका तस्करा नहीं है। बाकी अंबिया किराम के बारे में कभी एक जगह आप पढ़ लेते हैं तो उसके बाद दूसरी जगह आपको पढ़ने का मौका मिल जाता है, फिर वहां कोई बात नहीं समझ आती तो कहीं तीसरी जगह पे आ जाता है। लेकिन हजरत इलियास का मामला ऐसा नहीं है। अब सवाल पैदा होता है कि ये कौन नबी थे और इनका क्या जिक्र है। तो पहली बात है कि इनके बारे में भी बहुत सारी बातें हमें रिवायात से मिलती हैं। दो मुकामात जिसमें से एक तो यही मुकाम है जो हमारे सामने है, दूसरा सूरत अल-अनाम की आयत 85 है, हम पढ़ चुके। कौन थे ये? इनका जमाना जो था वो 875 से लेकर 850, यानी 850 से लेकर 875 कबल मसीह है, यानी हजरत ईसा अलैहिस्सलाम से पहले के दौर में थे। कहते हैं कि जिस इलाके में ये रहते थे उसका नाम जिलाद था, जीम लाम आइन अलिफ दाल, ठीक है। आज के दौर में उसको उर्दन का शिमाली इलाका कहते हैं। हजरत सुलेमान की वफात के बाद इनके जो एक बेटे थे जिनका नाम रजुआम था, नाम आप नाम भी याद रखें, इनकी नाअहली की वजह से बनी इसराइल की सल्तनत दो टुकड़ों में बट गई। इमेजिन कीजिए कि अब हजरत सुलेमान का दौर बनी इसराइल के अरूज का दौर था, लेकिन बाद में जब औलादों में कमी आती है तो बंटवारे होते हैं, फिर कवारियत होती है, सल्तनत के दो हिस्से बन गए। एक हिस्सा बैतुल मकदस और जनूबी फलस्तीन पर मुश्तमिल हो गया, आले दाऊद के कब्जे में रहा, यानी गोया के हजरत सुलेमानी के खानदान में रहा। दूसरा हिस्सा जो शिमाली फलस्तीन का हिस्सा था वहां एक अलग रियासत बन गई, बिल्कुल ऐसे समझे कि एक मुल्क के दो टुकड़े हो गए और बाद में सामरिया इसका सदर मुकाम बना। अब हुआ क्या कि बिगाड़ की सूरत जब बनी इसराइल में पैदा होगी, मैं मुख्तसर करके सिर्फ आपको बताऊंगी कि जब कौमें बटती हैं तो फिर उनमें शिर्क भी आता है, जुल्म भी आ जाता है, फिस्क व फुजूर भी आता है। इसी तरह के हालात बनी इसराइल के जब बने तो इसराइल का एक बादशाह था, अखियाब उसका नाम था, उसने मौजूदा लबनान कह लीजिए उस दौर में उसको सईदा कहते थे, उसके बादशाह की बेटी जिसका नाम इजबल था इससे शादी की। तो कहते आप कह लें कि एक मुसलमान शहजादे ने नॉन मुस्लिम लड़की से शादी कर ली, आपकी समझ के लिए बात इतनी काफी है। आप कहते हैं कि ये फिसाद इतना बड़ा कि वो शहजादा भी शहजादी के असर में आके मुशरिक हो गया। यहां से नस्लें बिगड़ती हैं। ये बनी इसराइल की कहानी लगती है या आज के मुसलमानों की लगती है? खैर, अपनी बीवी के असर में वो इतना बिगड़ा कि उसने सामरिया में बाल नाम के एक बुत का मंदिर बना दिया और वहाँ एक जगह बना दी जहाँ लोग कुर्बानियां लेकर आते और बाल के नाम पर कुर्बानियां करते। वहां से रिवाज शुरू हो गया बाल की परस्तिश करके नाम पर कुर्बानियां देने का। ये था वो दौर, ये थे वो हालात और ये सुनहरियो था जब अल्लाह ताला ने हजरत इलियास अलैहिस्सलाम को मबूस किया। हर नबी की आजमाइश फर्क होती है। ये यकायक आए, इन्होंने आकर उस शहजादे खियाब को नोटिस दिया कि देखो तुम्हारे अगर यही लक्षण रहे तो बनी इसराइल के मुल्क पर बारिश का एक कतरा नहीं बरसेगा, क्योंकि अल्लाह की सुन्नत है। लोगों की नाफरमानियों की वजह से वो नेमतों से महरूम हो जाते हैं। कहा बारिश तो दूर की बात है, औस तक ना पड़ेगी। और कहते हैं कि इस नबी का ये कौल हर्फ बहर्फ दुरुस्त साबित हुआ। तकरीबन 3.5 साल तक बारिश बंद रही। अब वो जो खियाब था उसको जरा होश आई कि भाई मेरा ही कसूर था। उसने हजरत इलियास को ढूंढवाया, तलाश करवाया और उन्होंने उसको कहा कि कहने लगे दुआ करो कि बारिश हो जाए। ये भी बड़ा मसला है लोगों का, जब किसी मुश्किल में पड़ते हैं तो मौलवी साहब को बुलाते हैं, कहते हैं दुआ कराओ फिर बड़ा अच्छा खाना खिलाएंगे तुम्हें, साल जोड़ा भी देके भेजेंगे। हा? इसने भी सोचा कि चलो इनको बुलाते हैं, जरा इनसे दुआ वगैरह कराते हैं। हजरत इलियास ने इस मौके को गनीमत समझा। अब यहाँ आप हजरत यूसुफ को भी जहन में सोचिएगा। उन्होंने सोचा कि दुआ करने से पहले मैं इसको अल्लाह रब्बुल आलमीन और बाल का फर्क समझा दूं। ये तो मौके होते हैं, तबलीग ऐसे थोड़ी होती है सर छाड़ मुंह भाड़, जिधर दिल चाह खड़े हो गए और लोगों को बर्बाद फरमाने लग गए। इन्होंने मौके को समझ लिया। खैर उन्होंने हुक्म दिया कि एक मजमे में बाल के सारे पुजारी भी आ जाए और मैं भी आता हूँ, और कहा कि ये जो बाल के नाम पर तुम कुर्बानियां करते हो ना तुम करो, और उसके मुकाबले में मैं यहाँ अल्लाह रब्बुल आलमीन के नाम पर कुर्बानी करूंगा। ठीक है, दोनों में जिसकी भी कुर्बानी इंसानों के हाथ लगाए बगैर गैब से आग आने की वजह से जल गई उसका माबूद सच्चा है। पीछे ये बात पढ़ चुके हैं ना कि उस दौर में कुर्बानी की कबूलियत चाहिए थी। अख़ियाब ने कहा नो प्रॉब्लम, इट्स नॉट अ बिग डील, मान जाते हैं। खैर उसने एक पहाड़ का नाम आता है कोहे करमल, उस पर बाल के 850 पुजारी बुलाए। 850 लोग जो बाल की पूजा करते थे वो आ गए और इसराइलियों के मजमे आम में इनका और हजरत इलियास का मुकाबला हुआ। कौन जीता होगा? बाल था जिसने कबूल करनी थी और आसमान से आग आती, कुछ भी नहीं हुआ, वो शिकस्त खा गए और सब के पीछे पता चल गया, सामने पता चल गया कि हजरत इलियास सच्चे हैं। ऐसी मूसा का जादूगरों के जरिए हुआ ना वाक्या, ऐसे इब्राहिम का वाक्या आग में डाल के किया गया। ये वक्त होते हैं, याद रखिए, जब आपकी जिंदगी में मुखालफतें आती हैं, लोग आपके अगेंस्ट बातें करते हैं, लोग आपको रात जाते ही पॉइंट ऑफ आपके लिए डिफरेंस बना लेते हैं, तो उस वक्त आपकी फतह बहुत करीब होती है। शर्त यह कि आप होश और अकल से काम लें। हम उससे पहले सारे हथियार खत्म करके बैठे होते हैं। अब सामने सबके ये पता चल गया कि बाल जो है वो झूठा खुदा है और इलियास का खुदा सच्चा है। इसके बाद पे हजरत इलियास ने इसी मजमे में खड़े हुए बाल के पुजारियों को कत्ल कराया और उसके बाद बारिश की दुआ की जो फौरन कबूल हुई और पूरा इसराइल जो था वो सैराब हो गया। अब ये जो मौजजे हैं कितने बड़े होंगे, इमेजिन करें, जिन्होंने नहीं मानना वो नहीं मानेंगे। धान के पान नहीं मानने वालों को आप सोने जैसी चीज लाके दिखा देंगे, वो कहेंगे नहीं फिर भी ये तुम्हारी है इसलिए नहीं ठीक, क्योंकि ये हमारी जमात से नहीं इसलिए ये ठीक नहीं है। इतना बड़ा मौजजा देखा, लेकिन आप देखिए कि कितने लोगों को तो ईमान मिल गया होगा। अखियाब शख्स जो था अभी भी अपनी बीवी के असर से बाहर नहीं आ रहा। लेकिन इस मौके पे एक नुकसान हुआ कि जो उसकी बीवी इसबल नाम की थी वो हजरत इलियास की दुश्मन हो गई, बजाय इसके कि मानती। अब यहां नोट कीजिए कि मूसा का जब मुकाबला हुआ जादूगरों से तो हजरत आसिया मुसलमान हो गई। इसका नाम देखिए कि इस फिरौन ही है ना अपने दौर का ये शख्स, इसकी बीवी जो थी हजरत इलियास की इतनी दुश्मन हुई कि इसने कसम खा ली, कहने लगी कि जिस तरह बाल के पुजारी कत्ल किए गए इसी तरह जब तक हजरत इलियास को कत्ल ना किया जाएगा तब तक मैं चैन से नहीं बैठूंगी। तो लिहाजा ये लोग हजरत इलियास की जान के दुश्मन हुए, इनको वहां से मुल्क छोड़ना पड़ा। कई साल तक कोहे सीना के दामन में पनागज़ी रहे और उस वक्त फिर इन्होंने अल्लाह ताला से जो दुआएं की थी आज इनके अपनी किताबों में मौजूद है। देखिए ये सारी हिस्ट्री जब हम पढ़ते हैं तो क्या आपको ये पढ़ते हुए एहसास होता है कि जैसे आज कुरान में हमें पिछली कौमों के किस्से मिलते हैं, तो रात अगर अपनी असल सूरत में देखें तो वहां भी उनकी पिछले अंबिया के किस्से मौजूद हैं। जैसे इनकी किताब सलातीन के बाब 19 में मौजूद है कि बनी इसराइल ने तेरे अहद को तर्क कर दिया और तेरे मजहबों को ढा दिया, यानी जहां से बिहार जगह चीजें सिबा होती हैं, और तेरे नबियों को तलवार से कत्ल किया और एक मैं ही अकेला बचा हूं, सो वो मेरी जान लेने के दर पे। तो बहरहाल ये सारे हालात जो थे जिससे हजरत इलियास के ये लोग दुश्मन हुए, हजरत इलियास इन सारे मुश्किल हालात में भी अल्लाह के दीन का काम करते रहे और यही नबियों की सुन्नत है। वाकई तौर पर इनके आगे, लेकिन हमारे मतलब की इतनी बात थी कि हक कहने पर लोग जो हैं वो हकीकत में दुश्मन हो जाते हैं। हजरत इलियास की जितनी बातें थी उस कौम के बारे में, उन सब को अल्लाह ताला ने सच भी किया। इन्होंने कहा था कि ये लोग आंतों की बीमारियों से मरेंगे, और ये सब कुछ हुआ। लेकिन इसके बावजूद जिसको ईमान नहीं मिलना था नहीं मिला, तो अल्लाह ताला ने यहाँ उनका जिक्र करके हम सबको बता दिया कि वक्त के नबी या वक्त के दाई से टक्कर लेना आसान बात नहीं है। और ये भी याद रखिये कि ये हजरत हारून की नस्ल से थे, क्योंकि मूसा के बाद हारून और उसके बाद थे। अब दूसरा नाम इस चीजों में हमने पढ़ा बाल, बाल नाम का देवभूत था, तो थोड़ा सा इसके बारे में। बाल और वो शहर जहां ये भेजे गए थे उसका नाम, इसको भी समझ लीजिए, बाल बक। लफ्ज लिखिए बाल और उसके बाद बक लिख दीजिए। बाल क्या है? इनका बुत है, ठीक है। और बक कहते हैं इब्रानी जुबान या हिब्रों में मक्का शहर को। मक्का का पहले नाम क्या था? भी बक्का, बक्का सूरत आले इमरान में पढ़ चुके। तो बाल बक का मानी क्या हो गया? बाल का शहर, ठीक है। इसी वजह से मक्का को भी बक्का कहते हैं, क्योंकि उस दौर में यही था। और आयत 96 में सूरत आले इमरान में ये नाम मौजूद हो गया। कहते हैं कि इन्होंने सांड की शक्ल का एक बुत बनाया हुआ था, अपने गुमान में उसको बाल समझते थे। अच्छा ये कहे कि ये लफ्ज बाल किसी और नाम से भी आया कुरान में? जी बताइए किस नाम से आया? चले इशारा दे देती हूँ, सूरत बकरा। बबूल तुहन्ना हक बेरदी हिन्ना, तलाक का जिक्र है। और एक घंट आ गया जी। शोहर को कहते हैं जी, बबूल बाल की जमा। ये जो उर्दू क्या पंजाबी में मैं कहूंगी कि आप और आप कहते हैं कि बाल बच्चों को साथ लाना, ये क्या होते हैं? ये सर के बाल और बच्चे नहीं होते, ये बाल साहब आपके शोहर है। बात समझ आ रही है? तो वो बाल बच्चे, बाल बक, ये सारे नाम एक ही कहानी के हैं। तो गोया के बाल का लफ्जी माना क्या होता है? आका, ठीक है, समझती है, खुद ही देख लीजिए। हाँ, शोहर के लिए ये लफ्ज इसीलिए इस्तेमाल होता है। कुरान पाक की में सूरह बकरा की आयत 228, सूरत निसा 127, सूरत हूद 72 और सूरत नूर आयत नंबर 31 में ये लफ्ज इस्तेमाल हुआ है। और उस दौर में जिस दौर की ये कहानी है, सामी कौमें जो थी इलाह के नाम पर इस लफ्ज को इस्तेमाल करती थी, तो देवता या इसी तरह से इलाह समझने का ये नाम था। तो ये लोग सारे उसी के पीछे से। तो बहरहाल आप देख सकते हैं कि हर दौर में नबी आजमाए गए। हमारे लिए इसमें सबक की बात यह है कि जब हक सामने आ जाए तो उसको मानने से कभी अपने आप को पीछे न रखे। शायद वो हमारा अल्लाह के नाम पर थोड़ा सा स्टैंड ले जाना हमारी जिंदगी भर के गुनाहों की माफी का जरिया बन जाए। इतना सताए गए, इतनी तकलीफ दी गई, लेकिन बाद में क्या हुआ? अल्लाह ने उनका इंजाम बखैर कर दिया। सलामुन अलैयासीन, अल्लाह ताला बंदे का इंजाम अच्छा कर दे, इससे बड़ी कोई खुशकिस्मती नहीं। और फिर ये कितनी बड़ी बात है कि वह तरकना अलैहि फिल आखिरीन, हमने उनका जिक्र खैर बाद वाली नस्लों में रखा। आज अगर हम उनका जिक्र पढ़ रहे हैं तो हम तो उनको जानते भी नहीं थे, लेकिन अल्लाह ताला ने उनका जिक्र खैर रखवा कर हमारी जुबानों पर उनका अच्छा नाम रख दिया। तो कोशिश करें इंसान की जिंदगी ऐसी बसर करे कि बाद में उसका जिक्र खैर हो और दूसरी तरफ ना हो। अल्लाह अकबर। इसी तरह बास लोग कहते हैं कि इलियास और इलियासीन, ये दोनों नाम इन्हीं के थे। जैसे कुरान पाक में हजरत इब्राहिम का नाम आता है ना, लेकिन इनका एक और नाम जो तौरात के नाते समय मिलता है, इब्राहिम आता है, इब्राहिम आता है, ठीक है। मुख्तलिफ प्रोनाउंसिएशन भी होते हैं। बास कहते हैं कि इलियास और इलियासीन अरबिक और हिब्रो, यानी इब्रानी जुबान के दो मुख्तलिफ प्रोनाउंसिएशन है। इंग्लिश में भी ऐसे हम बोलते हैं ना, अब्राहम अब्राहम, और उर्दू में हम इब्राहिम कहते हैं। तो वल्लाहु आलम, एक ही नाम है। इसी तरह आप देखिए मीकाईल है, जिब्राईल है, लेकिन इनके नाम सूरह बकरा में क्या एक और आया है? من کان ادول لجبریل و میکال, تو میکال بھی آتا ہے, اسی طرح میکائین بھی ان کا نام آتا ہے, تو اللہ نوز دی بیسٹ کیا ہے. اسی طرح ایک پہاڑ کا نام قرآن میں تور سینا بھی ہے اور تور سینین بھی ہے, تو واللہ عالم ناموں سے کچھ زیادہ فرق نہیں پڑتا, لیکن اصل بات یہ ہے کہ ان کا کام کیا تھا. تو ہمارے لیے اس میں سبق یہ تھا کہ حق بات سے پیچھے نہیں ہونا, جب اللہ تعالیٰ کا حکم آ جائے تو اس کو ماننا, اور اس ماننے کے اندر ہی ہماری خیر ہوگی. ان نبیوں کے قصوں کو پڑھنے کے بعد ضرور خود اکتسابی کی جائے کہ ہم سب جب کبھی حق کی بات کرنے کا موقع آتا ہے تو ہم اس وقت عموماً کیا رویہ اختیار کرتے ہیں. بس یہی ہمارا مقام اللہ کی نگاہوں میں بھی ہے, اور جتنا زیادہ ہم اللہ کے لیے سٹینڈ لیں گے, اللہ کا نام دنیا میں بلند کرنے کے لیے لوگوں سے ٹکر لیں گے, جھگڑے والی ٹکر نہیں, سٹینڈ لینا فرم رہنے والی, اتنا انشاءاللہ اللہ تعالیٰ کی نظروں میں ہمارا مقام پختہ ہوگا, اور اللہ تعالیٰ ہمیں اس کی توفیق عطا فرمائے. اب آگے پھر دوبارہ اشارتاً قصے وہی ہیں جو پیچھے کئی بار گزر چکے, جس میں سے اگلا قصہ حضرت لوط کا. قصے نہیں ہیں بیسیکلی, یہاں تو یہ چھوٹی چھوٹی باتیں ہیں کہ جو پیش کر کے اللہ تعالیٰ نے ہمیں یہ سکھا دیا کہ دیکھو برے انجام ان کے ہوئے جو اپنے وقت کے کامیاب لوگ تھے, اور جن کو لوگوں نے ناکام اور محروم سمجھا ان کو اللہ سبحانہ تعالیٰ نے کیا اعلیٰ مقام دیے. اور ایک ایک کا نام محبت سے لے کے اللہ تعالیٰ فرماتا ہے کہ یہ میرے چنے ہوئے بندے تھے, ان میں سے آیت 133, وَإِنَّ لُوطًا لَمِنَ الْمُرْسَلِينَ, اور یقیناً لوط بھی رسولوں میں سے تھے. اس نجئی نہ ہوا اہلہ اجمعین, جب ہم نے نجات دی اس کو اور اس کے گھر والوں کو سب کو. کس چیز سے نجات دی؟ سب کو اب تو زبانی یاد ہے واقعات. تو رات کے مطابق آپ اپنی صرف دو بیٹیوں کو لے کر نکلے تھے, اور ان کی قوم کا کوئی اور شخص مسلمان نہیں ہوا تھا. یہاں اہل و اجمعین کی بات سے پتہ چلتا ہے کہ آپ کا گھرانہ خاصا بڑا ہوگا, جس میں صرف آپ کی ایک بیوی پیچھے رہ گئی, یعنی اللہ نے اس کی بس لیکن نجات دی اور ان کے گھر کے نیک لوگوں کو. الا عجوزن فی الغابرین, سوائے ایک بڑھیا کے جو پیچھے رہنے والوں میں تھی. کون؟ بیوی. دیکھیے یہاں امراتن نہیں کہا, امرات لوط نہیں کا, عجوز, اس کو اور بے بس کرنے کے لیے. عجوز عجز سے, عجز کہتے ہیں جب انسان عاجز آ جائے, وہ عمر جو بندے کو عاجز کر دے, بڑھاپا. بڑھیا کے لفظوں میں کہہ لیں, گویا کہ اس کی بیوی کی بے بسی بیان کی گئی. ثم دمرنا الاخرین, پھر ہم نے جڑ سے اکھاڑ کر پٹخ دیا باقیوں کو, یعنی ان کی جڑیں ختم کر دی. آج آپ کو قوم لوط کا کوئی شخص نہیں دکھے گا دنیا میں. وَإِنَّكُمْ لَتَمُرُّونَ عَلَيْهِمْ مُصْبِحِينَ, اور تم لوگ تو گزرتے ہو ان کے کھنڈرات پر صبح کے وقت بھی. یہ جو لفظ ہے نا لَتَمُرُّونَ, کیا روٹ ہوگا اس کا؟ مر یا مرو سے, مر صحاب پیچھے پڑ چکے ہیں, مرور ایام اردو میں بولتے ہیں گزرنا. جی بالکل. اور مصبحین کہتے ہیں صبح کے وقت کسی کام کے لیے جانا. مکہ والے اپنی تجارت کے لیے جب ملک شام جاتے تھے تو راستے میں قوم لوط کی بستی آتی تھی, اس کی طرف اشارہ ہے کہ صبح کو بھی اٹھتے ہو جاتے ہو, وہ باللیل, اور رات کو بھی جات گزرتے ہو. افلا تعقلون, تو کیا تم عقل سے کام نہیں لیتے؟ قوم لوط کی تباہ شدہ بستیوں میں سے ایک کا نام سدوم تھا اور آمورا. سدوم اور آمورا یہ کھنڈر تھے. آج بھی کہتے ہیں کہ برطانیہ سے تعلق رکھنے والے کچھ ماہرین جو ہیں انہوں نے ان کھنڈرات کی جب تحقیقات کی, وہاں جا کے کھدائیاں کی, تو آثار کچھ جو ہیں وہ بحر مردار کے پانی کے نیچے سے نکلے ہیں. بالکل وہی چیزیں جو قرآن میں اور تورات میں ملتی ہیں آج اللہ نے اس کو دکھا دیے. لگتا ہے کہ ایک وقت آئے گا کہ حضرت نوح کی کشتی بھی دنیا والوں کے سامنے آئے گی. سورت قمر میں ہم پڑھیں گے آیت 15 میں کہ اللہ کہتے ہیں میں نے اس کشتی کو ایک نشانی بنا کر ظاہر کرنا ہے. تو اللہ تعالیٰ پچھلے انبیاء کی اور قوموں کی چیزوں کو وقت کے ساتھ ساتھ ڈسکور کر رہے ہیں تاکہ لوگوں کا قرآن پر ایمان اور بھی ہو جائے. اس کے بعد وَإِنَّ يُونُسَ لَمِنَ الْمُرْسَلِينَ, اور یونس بھی رسولوں میں سے تھے. اس سبق إِلَى الْفُلْكِ الْمَشْحُونِ, جب وہ بھاگ کر پہنچے اس کشتی کی طرف جو پہلے سے بھری ہوئی تھی. حضرت یونس کا قصہ پیچھے بڑی ڈیٹیل سے گزرا, سورت یونس میں ہم پڑھ چکے. ایک مس انڈرسٹینڈنگ تھی, نافرمانی نہیں تھی. اللہ نے یونس کو یہ بتا دیا تھا کہ اس قوم میں اب ایمان نہیں لانے کی وجہ سے عذاب آئے گا, بس اتنا کا. ابھی اللہ تعالیٰ نے حکم نہیں دیا تھا اللہ تعالیٰ نے ابھی حکم نہیں دیا تھا یونس کو کہ آپ بستی چھوڑ دیں. بس یہ سمجھے کہ چونکہ اب عذاب آنا ہے تو میں چلا جاتا ہوں. چلے گئے تو وہاں ایک کشتی میں بیٹھ گئے. از ابقا کا لفظ آ گیا. ابقا کہتے ہیں کسی غلام کا اپنے آقا کے ہاں سے بھاگ جانا. بغیر بتائے جب غلام کسی جگہ چلا جائے تو اس کو ابقا کہتے ہیں. سورۃ یونس اور انبیاء میں بھی ہم پڑھ چکے, حالات وہی تھے جو عام ہر نبی کے ساتھ ہوئے. قوموں نے جھٹلا دیا, مسلسل انکار اور کفر کا رویہ. اللہ نے قوم کو جب تباہ کرنے کا ارادہ کیا تو نبی کو بچانا تھا, صرف حکم اتنا تھا کہ ابھی اللہ کا براہ راست حکم نہیں آیا تھا کہ آپ نکلیں. پیچھے پڑ چکے ہیں نا کہ جب لوگ مکہ سے مدینہ ہجرت کر رہے تھے تو سب جا چکے ہیں لیکن اللہ کے نبی نہیں گئے. اور حضرت ابو بکر کیوں نہیں گئے کہ میں تو آپ کے ساتھ ہی جاؤں گا؟ کس چیز کا انتظار تھا؟ اللہ کے حکم کا. تو یاد رکھیے, دین کے کاموں میں بھی جلد بازی نہیں کی جا سکتی. خود سے دھمکیاں نہیں دوسروں کو دی جا سکتی کہ بس اب میں چلا جاؤں گا, اب میں چھوڑ دوں گا, اب میں تو تمہارے ساتھ رہوں گا. نہیں, انسان کو اللہ کے حکموں کا انتظار کرنا چاہیے. نبی اللہ کے حکم سے کسی بستی میں رہتے ہیں اور کسی اللہ ہی کے حکم سے وہ چلے جاتے ہیں. چنانچہ یہ لغزش جو ان سے ہوئی, اللہ سبحانہ تعالیٰ نے اس میں بھی خیر ڈال دی. وہ جیسے کہتے ہیں نا کہ بلیسنگ ان ڈسگائز, اللہ کے حکم میں ایسے ہی ہوتا ہے. ان کا نکلنا قوم کے لیے ایک قسم کا پلس پوائنٹ بن گیا, قوم کو بینیفٹ آف ڈاؤٹ مل گیا نبی کے نکلنے سے, کیونکہ عذاب تو آنا ہی تھا. لیکن چونکہ نبی کا بھی اللہ کا حکم نہیں تھا تو نبی پہلے چلے گئے, تو اب کیا ہوتا؟ اللہ سبحانہ تعالیٰ نے عذاب کے اثرات تو پیدا کیے لیکن قوم نے جا کے وہاں رو دھو کے معافیاں مانگی, اللہ نے کہا جاؤ میں نے معاف کر دیا. اللہ کی بھی بات سچی, حضرت یونس بھی سچے کے سچے, قوم کے آگے جھوٹے نہیں ہوئے, اور قوم کو تو بھی پکڑا ہی نہیں, اللہ نے چھوڑ دیا. واحد قوم ہے جس پہ عذاب آیا اور ان کو اللہ تعالیٰ نے بچا دیا. سورۃ انبیاء کی آیت 87 میں بھی ہم پڑھ چکے ہیں, اِذْ ذَهَبَ مُغَاضِبًا, جب وہ غصے کے ساتھ چلا گیا, یعنی قوم پہ اتنا غصہ آیا. چلے بڑے, اس سے کیا پتہ چلتا ہے کہ دین کا کام کرنے والوں کو بھی غصے میں نہیں آنا چاہیے, ریئیکشنری نہیں ہونا چاہیے, صبر تحمل سے ان کا انتظار کرنا چاہیے. خیر, وہ کشتی میں بیٹھے, کشتی نے چلنے سے انکار کر دیا. بعض لوگ کہتے ہیں کہ اس دور کا رواج تھا کہ جب کوئی غلام بھاگ جاتا تھا تو وہ کشتی چلنا رک جاتی. بعض کہتے ہیں کہ طوفان آ گیا اور طوفان کے نتیجے میں یہ تھا کہ کشتی ہلکی کرو نہیں تو سب ڈوبیں گے. کہا کیا کرے, فساہما فکان من المدحدین, تو انہوں نے قرآن ڈال دیا. یہ جو لفظ نا فساہما, ساہما قرآن دازی کو بھی کہتے ہیں اور ساتھ ہی ساتھ اپنا حصہ لینے کو بھی کہتے ہیں. قرآن ڈالا اور ان کو پھر نیچے دھکیل دیا گیا. قرآن میں ان کا نام آیا, کہتے ہیں ایک دفعہ ان کا نام آیا, دوسری بار, پھر تیسری بار بھی آیا. نتیجہ حضرت یونس کے خلاف نکلا تو پھر ان کو وہاں سے نکال دیا گیا. کیا قرآن ڈالنا جائز ہے؟ جائز ہے, شرط ایک ہے. نمبر ایک, اس پہ پیسے نہ ہو ورنہ گیملنگ ہو جائے گی, جوا ہوگا. دوسری بات ہے کہ حق سب کا برابر ہو. مثلا ماں کے پاس ایک ہی جوڑا ہے, وہ کہتی ہے کہ دو بیٹیوں میں سے کسی کو بھی دے دیتی ہوں. کس کو دیا جائے؟ آپ دونوں کو دے سکتی ہے. کس کو دیں؟ اچھا ایسا کریں, قرآن میں جس کا نام آتا ہے اس کو ڈال دیتے ہیں. اور اس کی بہترین مثال نبی صلی اللہ علیہ وسلم کے عمل سے ملتی ہے, جب آپ اپنی بیویوں کے نام سفر میں جانے کے لیے ڈالتے تھے, جس کا نام ساتھ آتا پھر چلتے, پھر باقیوں کو اس پہ اعتراض کا موقع نہیں ملتا تھا. خیر, کشتی والوں نے تو گرا دیا لیکن اللہ نے گرنے نہ دیا. فالتقمہ الحوت, اور اس کو لقمہ بنا لیا مچھلی نے. وہو ملیم, اور جبکہ وہ بہت ملامت زدہ تھا. ایک بڑی کشتی سے گرائے گئے, اللہ نے ویل مچھلی کو ایک اور کشتی بنا کر ان کے پاس پیش کیا اور ان کو وہ ڈال دیا. اور آج بھی آپ کو یہ اندازہ ہوگا کہ ویل مچھلی پورے کے پورے انسان کو اپنے اندر نگل جاتی ہے. پتا ہے آپ کو, یہ حالات اللہ تعالیٰ نے اس دور میں بھی پیدا کیے اور یہ چیزیں آج بھی ہمیں دکھتی ہیں. کب دکھتی ہیں؟ جب اللہ تعالیٰ اپنے قرآن کی سچائی ثابت کرتا ہے. بعض لوگوں نے اعتراض کیا کہ ہاؤ از اٹ پاسبل کہ ایک بندہ ویل مچھلی میں رہے, پھر 8-10 دن بھی رہے یا 3-4 دن رہے, پھر زندہ رہے. تو اللہ تعالیٰ نے انسانوں کو یہ دکھا دیا. یہ تو پچھلی صدی گزر چکی, 91 کے دور میں. کہتے ہیں کہ اگست 1981 میں انگلستان, یعنی یہ جو ہمارا انگلینڈ ہے, اس کے ساحل کے قریب ایک واقعہ پیش آیا تھا, پڑھ کے سنا دیتی ہوں. اگست 1891 میں ایک جہاز سٹار آف دی ایسٹ پر کچھ مچھیرے ویل کا شکار کرنے گہرے سمندر میں گئے. وہاں انہوں نے ایک بہت بڑی مچھلی کو, جو 30 فٹ لمبی, 5 فٹ چوڑی اور 100 ٹن وزنی تھی, سخت زخمی کر دیا. یعنی اب جہاز میں اور کشتی کا زخمی ہو گئی. اس سے جنگ کرتے ہوئے جیمز بارٹلے, یعنی جیمز بارٹلے نام کے ایک مچھیرے کو اس کے ساتھیوں کی آنکھوں کے سامنے مچھلی نے نگل لیا. जी, दूसरे रोज वही मछली जहाज के लोगों को मरी हुई मिल गई, जख्मी तो हो चुकी थी, तो किनारे पे देखा तो मरी पड़ी थी। उन्होंने मुश्किल इसे जहाज पर चढ़ाया और फिर तवील जिद्दोजहद के बाद जब इसका पेट चाक किया तो बाटले इसके अंदर से जिंदा बरामद हुआ। ये शख्स मछली के पेट में पूरे 60 घंटे रहा। तो अल्लाह के लिए क्या मुश्किल है, जब आम हालात में अल्लाह ताला एक आम इंसान को मछली के पेट से जिंदा निकाल सकते हैं तो एक नबी को अल्लाह ताला क्यों नहीं निकाल सकते। हाँ मुलीम थे, बहुत काबिले मलम्मत थी, कमजोर थे, कहते हैं कि चिड़िया के बोट की तरह हो चुके थे। आप देखिए ना कि पानी में बंदा रहे तो उसकी स्किन कैसी होती है। कभी आपने देखा होगा पाकिस्तान में औरतें हाथों से कपड़े धोती थी तो उसके बाद हाथ कैसे हो जाते हैं, ऐसे लगता है जैसे उगले उगले हाथ हैं। तो जो बंदा रहे उनकी स्किन खत्म, सब कुछ खत्म हो चुका था। अल्लाह ताला ने उसका क्या खूबसूरत इंतजाम किया। आज अल्लाह के रास्ते में अगर कोई मुश्किल आए तो इन बातों को जरूर याद रखें कि अगर मुश्किलें आती हैं, अगर आपको अल्लाह ताला को अपने जिस्म स्किन चेहरे की हालात को नहीं देखने का मौका मिलता लेकिन अल्लाह ताला उसका इंतजाम कैसे करते हैं। मुलीम का लफ्ज मलामत से है लेकिन नाराजगी और खिफगी का अंदाज भी होता है, मतलब यह है कि अल्लाह ने उनको एक मुश्किल में डालकर थोड़ा सा उनके हालात को दबाया लेकिन फिर आगे क्या किया आगे देखिएगा। फलाउलन्नहु काना मिनल मुसब्बिहीन, तो अगर वो तस्बीह करने वालों में से ना होते। कौन सी तस्बीह थी? सूरत अंबिया की आयत 87 में हम पढ़ चुके, ला इलाहा इल्ला अंत सुभानका। आता हो तो फिर चुप रहना मुश्किल होता है ना, है? ला इलाहा इल्ला अंत सुभानका इन्नी कुंतु मिनज़ ज़ालिमीन। सूरत अंबिया आयत 87 है कि उन्होंने ये तस्बीह की कि नहीं है कोई मगर तू, पाक है तू, बेशक मैं जालिम हूँ। क्या मांगा? हम होते यूनुस की जगह मछली के पेट में तो क्या कहते हैं, अल्लाह बाहर निकाल, अल्लाह बाहर निकाल, अल्लाह जान निकल रही, अल्लाह दम घुट रहा, अल्लाह सर में दर्द शुरू हो गए। हम कुछ और कहते हैं और उन्होंने क्या कहा? हम असल चीज को डिस्कस कर रहे हैं, उन्होंने सोर्स ढूंढा। अल्लाह तेरी ताकत माशाल्लाह, मैं हूँ ही जालिम, मुझे मैं जाना था, मुझे तो कोई अजहा खा जाता, मैं तो इतना जालिम हूँ। ये बेबसी की कैफियत लोगों अल्लाह को, अल्लाह ताला को मोहब्बत दिलाती है, उसकी रहमत जोज़ब में आती है। और अगर हम इन सारों को मिलकर दूसरों के साथ हंसते बोलते ला इलाहा इल्ला अंता आयत क्रीमे की सूरत में गुठलियों पे पड़ते रहे और बीच में फ्रूट भी चल रहा है और खा रहे हैं पी रहे हैं, तो क्या ये समझ आएगी बात? और दूसरों के लिए पढ़ेंगे तो इन्नी कुंतु मिनज़ ज़ालिमीन तो नहीं कहेंगे, ये कहेंगे अल्लाह ये मेरी दोस्त बड़ी जालिम है जिसने आज हमें बुलाया आयत क्रीमा पढ़ाने के लिए। जब बेरूह नेकियां होती है ना तो फिर यही तजाद पैदा हो जाते हैं। अल्लाह ताला फरमाते लबिसा फी बत्नी ला यौमी युबअसून, वो तो उनके उसके पेट में ही रहते उस वक्त तक जब तक के लोग उठाए जाएंगे, यानी अगर इस तस्दीक का विर्द ना करते तो क्यामत तक मछली के पेट में रहते, गोया के उनकी कब्र जो थी मछली का पेट बन जाता और वहीं से उठाए जाते, लेकिन ऐसा नहीं हुआ। फनबज ना हो बिला रहा, तो हमने डाल दिया उसको चटियल मैदान में। ये जो लफ्ज ना अरा, इसी से उर्दू में लफ्ज उरियानी भी है, नंगापन खुलना, यानी बिल्कुल वास्ट बैरन लैंड में डाल दिया। वह हुआ सकीम, और वो खस्ता हालत में थे। सकीम बीमारी का दर्जा होता है, सुकुम कहते हैं नक्स को, तो सकीम शदीद बीमार, पीछे भी हम पढ़ चुके हैं बीमारी के मुख्तलिफ नाम। यानी अल्लाह ताला ने मुसीबत दूर की, मछली ने अल्लाह के हुक्म से आपको साहिल पर उगरा, और जाहिर है कि मछली के मैदे में रहे उसके अंदर डाइजेस्टिव जूसेस थे, उसकी वजह से आपकी हालत बड़ी कमजोर हो गई। देखिए जब अल्लाह तकलीफ लगाता है फिर अल्लाह उसके लिए दवाइयां कैसी देता है और तरियाक क्या देता है। वम बतना अलैही शजरतन यक्तीन, हमने इसके ऊपर यक्तीन का एक पौधा उगा दिया। यक्तीन क्या है? अरबी जुबान में यक्तीन ऐसे पौधे को कहा जाता है जो किसी तने पर खड़ा नहीं होता बल्कि बेल की शक्ल में फैलता है। कभी आपने कद्दू तरबूज खीरा खरबूजा इसकी बेले देखी होंगी ना, बस उसको समझिए। यहाँ थोड़ा सा फर्क क्या है कि थी वो बेल लेकिन अल्लाह ने इसको ऊपर उठा के एक दरख्त की तरह साया बना दिया ताकि उसके नीचे हजरत यूनुस अलैहिस्सलाम आराम कर सके। और कहते हैं कि ये एंटी बैक्टीरियल होता है, इसके पत्ते जो है ना ये किसी कीड़े और जानवर को पास नहीं आते देते। अब इमेजिन करें ना कि खाल तो सारी गल गई और जिसम पे जो खाल है ये प्रोटेक्शन है, खाल जल जाए तो कितनी जल्दी सेप्टिक हो जाता है और जिसमें में जम्स चले जाते हैं। हाँ, अल्लाह ने इनको ऐसे असबाब दे दिए कि ये वहां बैठकर अल्लाह के हुक्म से एक छोटे से इंक्यूबेटर में चले गए, وہ زمین تھی اور کس طرح سے اللہ تعالیٰ نے ان کو رکھ دیا. کہتے ہیں کہ اس کے پتے بہت بڑے ہوتے ہیں, گول کدو کی شکل کا پھل لگتا ہے, جسامت میں تربوز کے برابر اور مزے میں ککڑی جیسا ہوتا ہے, اور شیرینی بھی ہوتی ہے اور پانی بہت ہوتا ہے. کہتے ہیں کہ اس کے نیچے بجک وقت 2-4 آدمی اپنے آپ کو چھپا سکتے ہیں, اور پتے انتہائی چکنے اور ملائم ہوتے ہیں جو نیچے نرم و نازک گدوں اور اوپر اوڑھنے کے لیے ریشمی چادر کا کام کرتے ہیں. دری اور خنکی اتنی ہوتی ہے کہ آفتاب کی کرنیں اندر چھپے ہوئے انسان کو تکلیف نہیں دیتی. اس کے پتوں میں قدرتی طور پر کوئی اینٹی بیکٹیریا مادہ پایا جاتا ہے جس کی وجہ سے حشرات الارض یعنی کیڑے مکوڑے سانپ بچھو بھی اس سے دور رہتے ہیں. اور کہتے ہیں کہ اللہ نے اس کو استعمال کر کے بتا دیا کہ جو اللہ کے راستے میں اسمایا جاتا ہے پھر اسباب بھی اس کو دوسروں سے اچھے ملتے ہیں. ایمان پیدا کرنا ہے, اللہ کے راستے کی مشکلیں مبارک اگر انسان اس پہ جما رہے, قائم رکھے اپنے آپ کو. اور اس کی اور بہت ساری تعویلات بھی کی گئیں. بعض کہتے ہیں یہی آج اگین کے نام پر ایک سبزی پھل ہے اس کے اوپر ہے. کچھ بھی تھے, بس ہمیں یہ سمجھ آ گئی کہ اللہ اپنے راستوں میں نکلنے والوں کو ضائع نہیں کرتا, یہ بہترین طریقے پہ. اور کہتے ہیں کہ مکران کا ساحل طبعی طور پر ساحل عراق سے مشابہ, یعنی آج بھی پاکستان کا ایک ساحل ہے جو مکران ہے, تو وہاں اور یہ جو جس جگہ کی یہ بات کی گئی ہے یہ وہاں کافی قربت پائی جاتی ہے. آج بھی وہاں کہتے ہیں کہ اگین نام کا ایک ایسا ہی پودا ہے کہ جس کے پتے اس طرح کے ہوتے ہیں. تو اللہ عالم اللہ نے ان کو صحت دے دی, چند دن بعد صحیح ٹھیک ٹھاک ہو گئے. لگتی ہیں چوٹیں, تکلیفیں بھی لگتی ہیں, پر آپ اللہ سے راضی رہیں بس کہ اللہ جو تو نے کیا میں خوش ہوں. وہ وقت ایسے گزر جاتا ہے پتہ ہی نہیں چلتا کہ وقت کو تکلیف لگی بھی تھی, بیمار ہوئے تھے, کچھ آیا تھا, اور دوبارہ اللہ نے اسی مشن پہ ڈال دیا. وَرْسَلْنَاهُ إِلَىٰ مِئَةِ أَلْفٍ أَوْ يَزِيدُونَ, پھر ہم نے ان کو بھیج دیا 100,000 یا اس سے زیادہ لوگوں کی طرف. ذرا نوٹ کیجئے, اس کو کہتے ہیں کہ بلیسنگ ان ڈسگائز. پہلے صحت مند حالت میں قوم کے پاس تھے, قوم نے قدر نہ کی. اتنی سٹبن قوم تھی کہہ کے آگے اب مرتے ہو جو مرضی کرو میں جا رہا ہوں. تھوڑے دن نبی دور رہے, چلے نبی کو تو آزمائشیں ملی, قدر قوم کو بھی آ گئی. پیچھے ان کی حالت سنوری, توبہ اللہ کی, عذاب کے اثرات دے کے جا کے معافیا مانگی. اب جب دوبارہ گئے تو 100,000 سے بھی زیادہ لوگ ایمان لے آئے. آپ کہتے ہیں سر پہ سوار رہو گے تو بہت اچھا ایمان کریں لائیں گے, بہت اچھا کام ہوگا جب سر پہ کوئی موجود رہے گا. اللہ کہتا ہے کبھی چھوڑ اس کو تنہا, اس دل کو کبھی تنہا بھی چھوڑ, ہر وقت اس کی پاسوانی اور اس کی نظر رکھنی اچھی نہیں. یہ جو بعض دفعہ ہم اپنے بچوں کو بہت پروٹیکٹڈ رکھتے ہیں نا, ہم گھر میں نہیں ہوں گے تو یہ ہوگا, ہم ان کے سر پہ نہیں ہوں گے تو یہ ہوگا, ہم ان کے پاس رہیں ان کی تربیت کریں, کبھی چھوڑ کے تو دیکھیے. زیادہ بچے زیادہ سیکھتے ہیں. آپ بچے کو بہت لپیٹ لپاٹ کے رکھتے ہیں نا, بچے کی گروتھ رک جاتی ہے. کھولے چھوڑ دیجئے ان کو, ذرا دیکھیے کتنا جسم ان کا پھولتا ہے اور وہ کتنے اچھے ہیلدی ہوتے ہیں. یہی تربیت کا انداز ہے. شاگردوں کا بھی یہی حال ہے اور استادوں کو بھی یہی کرنا چاہیے, ہر وقت ہر ایک کو اپنے سینے سے لپٹائے رکھے, میں ہوں تو یہ ہے, میں ہوں تو نہیں, میں نہیں ہوں گی پھر یہ ہوگا, کچھ بھی نہیں ہوگا. دیکھیے گا جب ہم نہیں ہوں گے تو زیادہ اچھا کام ہوگا, یہ فطرت کا اصول ہے. ادھر وہ کچھ نہ ماننے والے 100,000 اس سے زیادہ کی طرف پہنچ گئے. اور یہاں نوٹ کیجئے, اتنی بڑی تکلیف سے گزرے, اللہ نے دوبارہ وہی مشن دے دیا. ہم ہوتے تو اڑ جاتے, کوئی اور غم ہے اس راستے میں جو مجھے نہیں ملا وہ بھی مل جائے, میں ان نکھٹو اور بیکار لوگوں کے پاس جاؤں جنہوں نے میری قدر نہیں کی. نہیں, یہ ہے اصل میں مسلم. جہاں جب جدھر اللہ کے جاؤ چل پڑے, بیٹھ جاؤ بیٹھ گئے, کھڑے ہو جاؤ کھڑے ہو گئے, بولو بول پڑے, چل پڑو اب چل پڑے. یہ اللہ کے نبی جو ہوتے ہیں نا, یہ ہم سب کے لیے رول ماڈل ہوتے ہیں. اللہ نے ان کا نام قرآن میں ایک سمبل بنا دیا کہ یہ وہ قوم ہے کہ جس کی عذاب کو اللہ نے ٹال دیا. فآمنوا, تو ایمان لے آئے, سارے لے آئے, 100,000 سے زائد لوگ ایمان لے آئے. کبھی کبھی اللہ آزمائشوں میں ڈالتا ہے تاکہ بعد میں بڑی خیر دے, اور اتنی خیر دے گا پھر کہ آپ سمیٹ نہیں سکیں گے. شرط ایک ہے کہ آزمائشوں کے وقت میں کہیے رضیت باللہ ربن, آج بھی تو ہی میرا رب ہے, آج بھی لا الہ الا اللہ, آج بھی اللہ اکبر, آج بھی تجھ سے خوش ہوں, تو مارے تب بھی تو رب, تو پیار کرے تب بھی تو رب. من آتا للہ من نہا للہ, اللہ دے اللہ کے لیے لینا, یہ مقام جب زندگی میں آ جاتا ہے نا, پھر خوشیاں اور غم بالکل برابر ہو جاتے ہیں. پھر ہم شرطیں باندھ کے نہیں دین کے کام کرتے, مجھے بتاؤ اس سے کیا ملے گا, میرے لیے اس میں کیا ہے, اچھا نہیں ہوگا کتنے لوگ میرے ساتھ ہوں گے, پھر نہیں کام ہوتے, پھر وہ آپ ہی کریں گے اپنے کام. اللہ آپ کے کام کب کرے گا, جب آپ اللہ کے اشاروں میں اس طرح اپنے آپ کو ایک کٹ پتلی سمجھے کہ جو اللہ کرے آپ کے ساتھ وہی بہتر ہے. فرمائے فمتعناہم الی حین, تو ہم نے دنیاوی متاع عطا کر توبہ اور ایمان کے بعد ان کو ایک نئی مہلت ملی, جس کو آپ کہتے ہیں کہ فریش لیز آف ایگزسٹنس ملی. تھوڑے سے جھٹکے کے بعد جب اللہ تعالیٰ دوبارہ نعمت دیتا ہے نا, تو وہ بہت خوبصورت ہوتی ہے. یہ بھی یاد رکھیے, اللہ تعالیٰ اس طرح سے قوموں کو سمجھاتا ہے کہ قدر کیا کرو. ان لوگوں نے اپنی ذات سے یہ ساری چیزیں کر کے دکھا دی, بتا دی گئی کہ انہوں نے اپنے رب کا کام کر کے چھوڑا. اچھا, اب یہاں لفظ آگے ایک لاکھ اور اس سے کچھ لاکھ, شاید یہ ہے وہ وجہ جس کی وجہ سے آج ہمارے انڈو پاک کلچر میں 1.25 لاکھ بار قرآن آیت کریمہ کا ختم کرتے ہیں. آخر کہیں سے تو یہ 1.25 لاکھ آنا ہی تھا نا, نہ قرآن میں, نہ حدیث میں, نہ بدر کے موقع پہ آپ نے صحابہ کے ساتھ بیٹھ کے 1.25 لاکھ پڑھا, نہ آپ نے اخد کے موقع پہ, نہ خندق کے موقع پہ. کبھی ایسا بھی ہوتا کہا جی سارے دشمن آ رہے ہیں آپ کے طرف, مدینہ کا حصار کریں گے, تو صحابہ کو جمع کرتے, اچھا اتنے آؤ بیٹھو 1.25 لاکھ دفعہ آیت کریمہ پڑھ لیں. کیا کہا, اٹھو سارے ختم, ہم جا کے خندق ہوتے ہیں, کرنا تو کام کرو. اگر وظیفے پڑھنے سے مشکلیں ٹلتی تو بتائیے اسلام وظیفوں سے نہ پھیل جاتا, اللہ کے نبی کو بیٹے نہ مل جاتے. جب لوگ اپنی عقل اور سوچ کو دین میں داخل کرتے ہیں تو یہی ہوتا ہے جو آج ہمارے ساتھ ہو رہا ہے. تو لہٰذا یہ 1.25 لاکھ ادھر سے کہ نکلا ہوا لگ رہا ہے, ورنہ تو کوئی بات نہیں. آپ دیکھیے عموماً جو لوگ جتنے بھی وظیفے کرتے ہیں وہ 100 کے اندر ہے, 101 میں نے لوگوں کو دیکھا ہے درود تنجینہ کرتے ہیں 313 بار. کیوں؟ شاید اس کی تشبیہ انہوں نے لے لی غزوہ بدر سے, اس میں 313 تھے, تو ہم بھی پڑھ لیں. تو اللہ کے نبی 313 کو بدر کے میدان میں لے جانے کے بجائے بیٹھ کے درود تنجینہ پڑھتے رہتے تو مسلمان جیت جاتے. یوم الفرقان بنتا وہ دن, اللہ تعالیٰ اس کو اپنی نشانیوں میں سے ایک نشانی کہتا. پورا اسلام پڑھ لیں, سیرت پڑھ لیں, ہسٹری پڑھ لیں, آپ کو دین کا مزاج عمل کا دکھے گا. پیش گتنی ہے, موومنٹ ہے, ہلچل ہے, اقدام کرو, کچھ عمل کر کے دکھاؤ. ہم گھر بیٹھ کے وظیفے پڑھتے رہتے ہیں اور عمل کے وقت میں ہم سو جاتے ہیں کہ یہ ہم سے کچھ نہیں ہوگا اور وہ ہم سے نہیں ہوگا. تو اس طرح کی خود ساختہ باتیں یہ صرف ہمارے دل کی تسلی ہے. جو ہم سوچتے ہیں اللہ اس طرح ہمارے وہ کام کروا دیتا ہے, اور یہ سارے کام جو ہوتے ہوتے پہنچ جاتے ہیں. اور یہ جو 1 لاکھ ہیں یہ اصل میں کہاں سے آئے تھے؟ کہتے ہیں کہ حضرت یونس عراق کے علاقے نینوا میں نبی بنا کر بھیجے گئے تھے. آج کے دور میں اس علاقے کا نام کیا ہے؟ موصل. میم واو سواد لام. یہ آشوریوں کا کیپٹل تھا, آشوری لوگ جو تھے ان کا یہ پایا تخت ادھر تھا. انہوں نے 1 لاکھ بنی اسرائیلیوں کو قیدی بنایا ہوا تھا. چنانچہ ان کی ہدایت اور رہنمائی کے لیے اللہ تعالیٰ نے حضرت یونس کو بھیجا, لیکن یہ قوم جب ایمان نہ لائی اور بعد میں پھر عذاب دیکھ کر پلٹی تو اللہ تعالیٰ نے پھر ان کو ہدایت دے دی. تو یہ سارے قصے جو ہیں ہم سب کے لیے عمل والے ہیں. عمل یہ رکھے کہ لا الہ الا انت سبحانک انی کنت من الظالمین کا ورد ہر وقت زبان پہ رکھے. شرط ایک ہے, دل کی انوالومنٹ کے ساتھ اپنے گناہوں کو سامنے رکھے, اللہ کی قدرت کو سامنے رکھے, انشاءاللہ اللہ تعالیٰ اس میں خیر ڈال دے گا. دوسروں کو مشکل میں ڈال کر خود کھانے پکانا اور خود اپنے آپ کو الگ کر دینا یا کسی حد تک خود بھی شامل ہو جانا, یہ مشکلات کا حل نہیں ہوتا. اور اللہ تعالیٰ سے یہ دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں کسی مشکل میں نہ ڈالے, ہر مشکل اللہ تعالیٰ ہماری نیکیوں کی صورت میں دور کر دے, نہ کہ ہم بیٹھ کر صرف کچھ کام کر لیں. چند لفظ اس کے بیچ میں ذرا مشکل گزرے ہیں, اس کو بھی دیکھ لیجئے گا. یہ جو لفظ گزرے ہیں مدحدین ادحاد ان سے ہے. اس کا معنی کیا ہوتا ہے؟ کسی کو ناکام بنا دینا. مدحدین یہاں اس سے مراد ہے کہ قرآن اندازی میں ان کا ہی نام ڈل گیا, قرآن اندازی میں یہی لفظ آ گیا. ابو داؤد کی روایت ہے حضرت سعد بن ابی وقاص سے, اللہ کے نبی نے فرمایا حضرت یونس نے جو دعا مچھلی کے پیٹ میں کی تھی, یعنی لا الہ الا انت سبحانک انی کنت من الظالمین, اسے جو مسلمان کسی بھی مقصد کے لیے پڑھے گا تو اس کی دعا ضرور قبول ہوگی. ٹھیک ہے, اللہ تعالیٰ نے اس کے لیے یہ چیز ثابت کر. تو آپ اور میں بھی پڑھیں گے تو انشاءاللہ اللہ تعالیٰ ہماری مشکلات کو بھی دور کرے گا. اگر کوئی ہم پہ آئی اللہ تعالیٰ بچا کے رکھے ان ساری چیزوں سے. اور اسی طرح آپ کو پتا ہے کہ انہی آیتوں سے ایک گروہ جن کا ذکر سورہ عذاب میں بڑی ڈیٹیل سے ہو چکا, انہوں نے ایک تعویل بھی لی ہے. پیچھے ہم پڑھ چکے ہیں نا کہ قوم یونس پر جو عذاب آیا اور اس توبہ سے وہ ڈل گیا. تو اسی طرح سے ایک موقع پہ مرزا غلام احمد قادیانی صاحب ہیں, उन्होंने भी इसी तरह का चैलेंज दे दिया था अपने लोगों को कि जिस तरह कौम यूनस पर आया हुआ अज़ाब टल गया था, अगर आज मेरे मुखालिफ जो हैं अगर मेरे मुकाबले में खड़े होंगे तो वो भी अज़ाब से तबाह कर दिए जाएंगे, और कुछ इस किस्म का एक ढकोसला था। तो आप देखिए किसी कुरान में से लोग क्या साबित कर लेते हैं और किस तरह से ये सब बातें। और जब लोगों ने कहा कि आज मुकाबले में कोई आया ही नहीं, तो कहने लगे कि असल में अपनी जिल्लत का यकीन हो गया इसलिए मुखालिफिन दिल से डर गए, तब वो अजाब टल गया जिसकी मैंने, उन्होंने कहा था तुम पे अजाब आ जाएगा तुम मुझे नहीं मान रहे, तो अजाब कोई नहीं आया। तो कहा भी क्यों नहीं आया अजाब सुनाए मिर्जा साहब, कहने के वो जैसे कौम यूनस ने तौबा कर ली थी ना तुम लोग भी दिल में डर गए इसलिए अल्लाह ने अजाब नहीं दिया, यानी मेरे कहने पे अजाब आ जाना था। तो बहरहाल अल्लाह ताला हमें हक के बाद बातिल ना दे। यहां पर आप देखिए कि सूरत का एक बड़ा हिस्सा पूरा हो गया, आखिरी चंद आयतें सिर्फ और सिर्फ कौमों के हालात के ऊपर तबसरा है कि किस तरह से उनको अल्लाह ताला ने, यानी असल में अब अगली कहा आयतों में मक्का वालों की बात है। हम इंशाल्लाह नमाज के ब्रेक के बाद इसको लेते हैं और अल्लाह की दुआ भी करेंगे कि वो हमें अपनी इस्लाह की तौफीक दे। अभी जितना पढ़ा इस एक लफ्ज में अगर आप इस हिस्से को समेटना चाहें तो क्या मैसेज देंगे? जी आप सिस्टर कौसर। जी मतलब वजीफे से भरकर इसको अपनी जात का हिस्सा लाना बनाना। जी सिस्टर आरफा। शाबाश बिल्कुल सही। ये लिखती है कि डेडिकेशन। जी आप इधर सीरम। मुखलस बनना है। जी इंशाल्लाह। जी आप बी हैप्पी विद अल्लाह विल। जी आप जो अल्लाह के रास्ते में निकलता है अल्लाह उसके लिए असबाब पैदा कर देते हैं। जी आप अल्लाह ताला हर चीज पे कादिर है। डू अल्लाह वर्क एंड नेवर लूज होप ऑफ अल्लाह मर्सी। जी आप इरम। और अगर कह के दावत पकाई हो तो एक हफ्ता पहले से दिमाग पे बोझ पड़ता है कि जी खाना खिलाना है किसी को। हम बाज वो चीजों को इतना ज्यादा सरफेस चढ़ा लेते हैं कि वो उसकी रूह खत्म हो जाती है। अल्हम्दुलिल्लाह। चलिए अल्लाह ताला हम सब को बस अपनी रजा पे राजी रखे और बेहतरीन जगह करें। ये कहती हैं कि दीन के काम में जल्दबाजी नहीं करनी। बिल्कुल हस्बी अल्लाह ला इलाहा इल्ला अलैहि तवक्कलतु व हुवा रब्बुल अर्शिल अज़ीम। बिल्कुल एक और पढ़ते हैं फिर इंशाल्लाह। इस्लाम अपनी जिंदगी पे लागू करना है सिर्फ वजीफे नहीं बनाने। ठीक है अल्हम्दुलिल्लाह। चलिए ब्रेक लेते हैं 20 मिनट और फिर वापस आते हैं और अगला हिस्सा पढ़ेंगे। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।